हाम्रो वचन रेकर्ड पनि हुन्छ। अनि बाइबलमा के छ भनेदेखि दर्शन बिना मानिसहरू नाश हुन्छन्, दर्शन भन्छ। सो दर्शन भन्ने बित्तिकै धेरै किसिमको सोच मान्छेहरूले गरेर हुन्छ, तर तपाईँलाई म दर्शन भन्दाखेरि चाहिँ विशेष म एउटा कुरामा जोड दिन चाहन्छु। दर्शन अस्ति हामीले मैले यो तपाईँलाई यसको बारेमा भनिसकेको छु, यहाँनिर दर्शन, अनि हाम्रो दर्शन चाहिँ येशु ख्रिस्टको सुसमाचार मार्फत संसारलाई एकपटकमा एक आत्मा परिवर्तन गरी चेला बनाउने। तर वास्तवमा दर्शन भनेको चाहिँ येशु ख्रिस्टमा जिउने कुरा। ख्रिस्ट नै हाम्रो दर्शनको केन्द्रबिन्दु हुनुहुन्छ, ख्रिस्ट नै सबै कुरा हुनुहुन्छ। अनि त्यो कुरो तपाईँलाई म सरस्वती आज जस्तो हामीले जागृति झुन्नको कुरा गरिरहेछौँ, सुसमाचारको कुरा गरिरहेछौँ, सेवकाई चर्चको सेवकाईको कुरा गरिरहेछौँ, ती सबै कुराहरूमा हामीले आत्मिकी अगुवाईमा परमेश्वरको पवित्र आत्माको शक्तिमा गर्नुपर्ने हुन्छ, होइन? जस्तो बाइबल स्टडीकै कुरा गर्यो, प्रचार वचन प्रचारकै कुरा गर्यो। यदि तपाईँ र म आफ्नै शक्तिमा गर्नु पर्यो भनेदेखि चाहिँ वास्तवमा त्यसले खासै केही ल्याउँदैन। हाम्रो विश्वासबाट पाएको उद्धार पनि हाम्रो आफ्नै शक्तिले हुँदैन, यो बाइबलमा प्रष्ट कुरा हो। हामीले परमेश्वरमा विश्वास गरेर उहाँको अनुग्रहबाट उद्धार पाउँछौँ। एउटा पद तपाईँलाई म पढ्न चाहन्छु, त्यो चाहिँ मैले भेटेँ भनेदेखि, लेट्स सी, हाम्रो उद्धार चाहिँ एकैछिन है, हाम्रो उद्धार कसरी हुन्छ भन्ने कुरामा ठ्याक्कै तितसमा म खोजिरहेको छु, मसँग यहाँ उसमा हुनुपर्ने तर मैले भेटिराखेको छैन। एनिवे मैले तपाईँलाई भन्दै गरेको कुरा चाहिँ के हो भनेदेखि हाम्रो उद्धार चाहिँ हाम्रो आफ्नो क्षमताले, आफ्नो कमाइले, आफ्नो शक्तिले हुँदैन। हाम्रो उद्धार चाहिँ परमेश्वरबाट सित्तैमा उहाँको अनुग्रहद्वारा हुन्छ भन्ने कुरो तपाईँलाई म यो पढ्न चाहन्छु। उहाँले आफ्ना कृपाको कारण, मैले तितस 3:5 पद पढ्दैछु, हामीलाई बचाउनु भयो। एकछिन, अर्को यो बाइबलको भर्सन पनि मसँग फरक फरक छ, अलिकति बुझ्न सक्ने खालको भर्सनमा म पढ्न चाहन्छु। यहाँनिर हामी आफैले धार्मिकतामा गरेको कामबाट होइन, तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो। यहाँ प्रश्न के लेखेको छ, हाम्रो मुक्ति चाहिँ हामीले गरेको कुनै पनि कुराबाट होइन, हाम्रो कामबाट होइन। वास्तवमा एफिसी 2:8-9 पनि यो प्रश्न छ, अनुग्रहबाट विश्वासद्वारा हामीले सित्तैमा उद्धार पाउँछौँ परमेश्वरको वरदानको रूपमा। वरदान उपहार भनेको चाहिँ गिफ्ट होइन, वरदान, अनि त्यो चाहिँ हाम्रो कामबाट होइन, नत्र मान्छेले घमण्ड गर्छ भनेर त्यहाँ लेखेको छ। यो कुरो प्रष्ट सबैले बुझ्नुपर्ने जरुरी छ। हाम्रो मुक्ति, कुनै पनि व्यक्तिको मुक्ति परमेश्वरले गर्नुहुन्छ। तपाईँलाई मैले यो 2 Corinthians 5:18 पनि भनेको थिएँ, यो परमेश्वरबाट भएको हो। त्यहाँनिर के छ भनेदेखि, कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, सबै पुरानो बिति गए, अब सबै नयाँ आएको छ, अनि यो चाहिँ परमेश्वरबाट भएको हो। त्यहाँनिर परमेश्वरले गर्नुभएको कुरा प्रष्ट छ। यो कुरामा हामी किन प्रष्ट हुनुपर्छ भने, तपाईँ र म पहिलो कुरा त आफै ख्रिस्चियन जीवन जिउने कुराको निम्ति यो बुझ्न जरुरी छ। जबसम्म तपाईँले यो प्रश्न बुझ्नुहुन्न, तपाईँको आफ्नो जीवन उहाँको शक्तिमा जो पवित्रतामा जिउने येशूसँगै भएर जिउने त्यो सम्भव छैन। अर्को कुरा चाहिँ हामीले अरूलाई ख्रिस्टमा ल्याउने कुरा पनि हामी त एउटा माध्यम मात्रै बन्छौँ, हामी गवाही मात्रै बन्छौँ, हामी एउटा किताब जस्तो बन्छौँ। गवाही भनेको चाहिँ किताब जस्तो पनि हो, मान्छेले हाम्रो जीवनबाट पढ्नु पर्यो, येशू ख्रिस्टलाई देख्नु पर्यो, त्यो एउटा किताब जस्तो हो। त्यो सबै हाम्रो सम्पूर्ण क्रियाकलापहरूमा, परिवारसँग गरेको व्यवहार, श्रीमान श्रीमतीको बिचको व्यवहार, छोराछोरी हुर्काउने छोराछोरीसँगको व्यवहार, छिमेकीसँगको व्यवहार, हामीलाई मन पर नपराउने मान्छेको प्रति हामीले गरेको वार्ताप, कतिजना मान्छेहरू चाहिँ के छन् भने अर्काको विरोध गर्न एकदम तातेर लाग्छन्, होइन? वास्तवमा क्रिस्चियनै भइराखेका हुन्छन् तर परमेश्वरको वचन अनुसार त्यस्तो हुनु नहुने, किनभने हाम्रो गवाही हामी येशू प्रभुले भन्नुहुन्छ नि, कसैले दायाँ गालामा हिर्का अर्को गालो थाहा पाऊ भनेर, होइन? बाइबलमा प्रष्ट कुराहरू छन् तर धेरैचोटि मान्छेको जीवनमा किन लागू भएको छैन, किनभने हामी बुझ्या छैनौँ। त्यस कारण यो प्रष्ट बुझ्नु जरुरी छ। त्यसैले यहाँ पावलले तितसलाई के भन्दैछ भनेदेखि, हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, त्योभन्दा चार पद म पढ्छु, जब परमेश्वर हाम्रो मुक्तिदाताको भलाइ र प्रेम प्रकट गर्नुभयो, हाम्रो मुक्तिदाताको भलाइ र प्रेम प्रकट गर्नुभयो येशु ख्रिस्टमा, होइन, तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा पाएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो। अनि यहाँनिर अर्को अनुवादमा चाहिँ नयाँ जन्म भन्ने शब्द मैले देखेको थिएँ, एकचोटि म त्यो अर्को अनुवाद पढ्छु। उहाँले हामीलाई आफ्नो बचाउनु भयो पनि होइन, एकछिन है, नयाँ जन्म भन्ने चाहिँ मैले देखेको थिएँ सायद यसमा, यो सरल नेपाली अनुवादमा चाहिँ यस्तो लेखेको छ, उहाँले हामीलाई बचाउनु भयो, उहाँले बचाउनु भयो, हामी आफै बाँचेका होइनौँ, हामी आफैले कुनै असल काम गरेको हुनाले त यसो भएको होइन, प्रष्ट छ, होइन? तर उहाँकै दया अनुसार उहाँले नयाँ जन्म दिने नुहाई र पवित्र आत्माको जीवन बदलाउने शक्तिद्वारा हामीलाई बचाउनु भएको, कति प्रष्ट छ, नयाँ जीवन दिने नुहाई, त्यो जुन चाहिँ ग्रिकमा छ त्यसपछि हामीले नेपालीमा अथवा अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गर्दा यो कुराहरू हो, तर खासमा हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भनेदेखि, सित्तैमा पवित्र आत्मा जब हामी उहाँलाई ग्रहण गर्छौँ, युहन्नाको सुसमाचार 1:12, उहाँमाथि विश्वास गर्छौँ, उहाँले हामीलाई परमेश्वरको सन्तान हुने हक दिनुहुन्छ, तर त्यो हक कसरी पाउँछौँ भने हामी परमेश्वरको परिवारमा जन्मिन्छौँ, होइन? अघि हामी गोविन्द भाइसँग कुरा गर्दाखेरि दिदीहरूको कुरा गरेको थियो, दिदी कसरी हुन्छ, हाम्रो आफ्नो परिवारमा जन्मिया हुन्छ, होइन? भाइ कसरी हुन्छ, आफ्नो परिवारमा जन्मिया हुन्छ, हामी परमेश्वरको परिवारमा जन्मिन्छौँ र परमेश्वरको सन्तान हुने हक पाउँछौँ। त्यो जन्मिने कुरा कसरी भयो भने उहाँकै दया अनुसार उहाँले नयाँ जन्म दिनुहुने नुहाई र पवित्र आत्माको जीवन बदल्ने शक्ति। सो कुनै पनि व्यक्ति नयाँ जीवन पाउने भनेको चाहिँ ऊ नयाँ जन्म पाउँछ, माथिबाट जन्मिने पनि भनिन्छ, येशु प्रभुले त्यही कुरालाई निकोदेमससँग, कोही माथिबाट अथवा परमेश्वरको आत्माबाट जन्मिएन भने उसले स्वर्ग देख्न सक्दैन। सो यहाँ एउटा कुरा प्रष्ट यहाँनिर हामीलाई थाहा हुनुपर्छ, मान्छेको उद्धार, नयाँ जन्म पाउने, परमेश्वरको छोराछोरी हुने, स्वर्गको नागरिक हुने, यो सबै कुरा गर्ने एउटा तरिका मात्रै छ, परमेश्वरमा विश्वास, आफ्नो जीवनबाट पश्चाताप, अनि उहाँको आत्माले हामीलाई जीवित बनाउनुहुन्छ। त्यस कारण मानिसको उद्धार चाहिँ हाम्रो कामबाट होइन, हामी कसैले बढ्ता काम गर्न सकेको, कम काम गर्न सकेको होइन, त्यसले पवित्र आत्माको जीवन बदलाउने शक्तिद्वारा हामीलाई बचाउनु भएको हो। त्यस कारण हामीले उहाँमा नयाँ जन्म पायौँ र बाँच्यौँ भने के हुन्छ, हामीले हाम्रो जीवन पनि बदलिन्छ, त्यो कुरा यहाँ प्रष्ट बुझ्न सकिन्छ, हाम्रो जीवन बदलिएको हुन्छ, अनि त्यो कुरो यहाँ हामी प्रष्ट बुझ्न सक्दछौँ। त्यस कारणले तपाईँलाई म सरसर्ती यो दर्शन भनेर मैले तपाईँलाई भनिराखेको छु, दर्शन भनेको चाहिँ ख्रिस्ट आफै हुनुहुन्छ। अनि वास्तवमा हामीले पावलको जीवनलाई एकचोटि हेरौँ, उनले चाहिँ आफ्नो क्रिस्चियन जीवनको बारेमा के भनेका छन्। सो हाम्रो दर्शन भनेको चाहिँ येशु ख्रिस्टमा भएको जीवन, अहिले भर्खरै हामीले मुक्ति चाहिँ येशुमा, मुक्ति चाहिँ नयाँ जन्ममा, मुक्ति चाहिँ पवित्र आत्माको बदलाउमा। सो परमेश्वरले गरेको कामबाट हामी नयाँ मान्छे बन्छौँ। तर धेरै क्रिस्चियनहरूको जीवनमा हेर्दाखेरि उनीहरू पुरानै देखिन्छ, उनीहरूको त्यही संसारिक नै पहिलाको जस्तो जीवन छ, खासै फरक परेको छैन। येशूलाई विश्वास गरेका छ, मुक्ति पाएको होला नहोला, तर जीवन परिवर्तन भएन। यो कुरो तपाईँलाई प्रष्ट म बताउन चाहन्छु, जसले संसारको कुराहरू त्यागेका छैन, परमेश्वरको वचन अनुसार पवित्रतामा नहिँडेर कति कुराहरू गर्छ पाप नै हुन्छ, जुन कुराहरू पाप छ त्यो कुराहरूलाई हुन दिने मान्छेहरूमा परमेश्वरको महिमा हुन सक्दैन, उसको दर्शन पुरा भएन। हाम्रो बोलावटको कुरा गर्दै गर्दाखेरि हाम्रो बोलावट चाहिँ परमेश्वरको चरित्रमा बन्ने, येशु जस्तो बन्ने, त्यो चाहिँ येशु जस्तो बन्न चाहिँ अघि भर्खर पढेको पवित्र आत्माबाट नयाँ जन्म र परिवर्तन हुनु पर्छ, तब मात्र त्यो व्यक्ति क्रिस्चियन हो। तर तपाईँ र मैले अहिले देखेका कुराहरू त संसारको, अहिले जसरी राजनीति गर्ने पार्टीहरूले आफ्नो पार्टी बनाउनलाई अरूलाई प्रभाव पार्नलाई विभिन्न खालका कुरा गर्छन्, कहिलेकाहीँ पास्टर क्रिस्चियनहरू विश्वासीहरू अगुवाहरू पनि के गर्छन्, अरू मान्छेलाई आफ्नो चाहिँ विश्वास दिलाउनलाई त्यस्तो गरेको देखिन्छ। तर ख्रिस्टमा चाहिँ विश्वास गरे मान्छेले त्यस्तो केही गर्दैन, किनभने जुन व्यक्ति ख्रिस्टमा छ त्यो क्रिस्चियन हुन्छ, त्यो मान्छे बदलेको हुन्छ, त्यसले आफ्नो र अर्काको होइन कि परमेश्वरको कुरा गर्छ, किन परमेश्वरको राज्यको कुराको बारेमा तपाईँलाई अर्को दिन म सिकाउँछु, आज समय छैन। सरस्वती आज म के सिकाउन खोजिरहेको छु तपाईँलाई म बताउन चाहन्छु, क्रिस्चियनिटी। सो हाम्रो दर्शन, भिजन, दर्शन, यहाँनिर मैले दर्शन चाहिँ येशु ख्रिस्टको सुसमाचार मार्फत संसारलाई एकपटकमा एक एक आत्मा गरिकन परिवर्तन गरेर चेला बनाउने, यो कसरी हुन सक्छ भने तपाईँ र म परमेश्वरको आत्माद्वारा दोहोऱ्याइएर उहाँको शक्ति तपाईँ र ममा भएर मात्र सम्भव छ, किन हामीले त कसैले पनि चेला बनाउन सक्दैनौँ नि। उहाँले चेला बना भन्नुभयो, तर पवित्र आत्मा हामीमा भएर मात्रै हामीले गर्न सक्छौँ। त्यसैले क्रिस्चियन विश्वास, इसाई अथवा क्रिस्चियन अथवा नयाँ जन्म पाएको व्यक्ति, त्यसको बारेमा हामीले प्रष्ट बुझेको हुनु पर्यो। त्यसकारणले समर्पणताको आधार चाहिँ अथवा त्यसको हिसाब चाहिँ उसले ख्रिस्टलाई पछ्याउँदाखेरि कुन कन्डिसन उसको हुन्छ, कुन परिस्थितिले पछ्याउँछ, उसले अब उसको जीवनमा महत्त्व के को लागि छ। कतिजना मान्छेहरू म देख्दछु, किनभने यो त हामीले सानैदेखि देखेको, हामी धेरै जस्तो गरिब हुने ठाउँमा, गरिब सबै ठाउँमा छ, यहाँ पनि छ, अलिक छिटो पैसा कमाउँछ, यहाँ अलिक दुःख हुँदैन जिउनलाई। मान्छेको सबभन्दा ठुलो चाहना के हुन्छ, कसरी पैसा अलि बढी, राम्रो जागिर, राम्रो श्रीमती, राम्रो घर, राम्रो गाडी, अनि छोरछोरीले राम्रो पढेर उनीहरूको पनि सफलता। क्रिस्चियनहरूले पनि प्राय ख्रिस्ट बनुन्जेलसम्म आफ्नो छोरछोरीमा ख्रिस्टको चरित्र बनेको देख्न चाहने किसिमले प्रार्थनादेखि लिएर हर किसिमको मेहनत फोकस गरेको म देख्दिनँ। अझ भन्नुपर्दा त क्रिस्चियनहरूको छोराछोरीहरू त ख्रिस्टलाई नै चिन्दैन, ख्रिस्टको आदरै छैन, मण्डली जानै चाह छैन। हामीले कसरी गर्ने, त्यो सबै तपाईँ र मेरो जीवनमा ख्रिस्टको महिमा हुनु पर्यो। तपाईँ र मैले ख्रिस्टलाई संसारको कुरा भन्दा, देवदेउता भन्दा, अरू किसिमको कुरा भन्दा, नम्बर वान आफ्नै चाहना भन्दा एकदम एक नम्बरमा हामीले उहाँलाई पछ्याउनु पर्यो। त्यस कारण पावलको जीवनबाट हामीले केही कुराहरू हेर्न सक्छौँ। पावलले विशेष गरी फिलिपीमा, होइन पावलको धेरै ठाउँमा छ, तपाईँले धेरै ठाउँमा पाउनुहुन्छ यसको बारेमा, पावलले भनेका कुराहरू गलातीमा भनेको कुराहरू पाउनुहुन्छ। गलातीमा त उसले यसो भन्छ, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु र पनि म जिउँछु, तर म होइन, ख्रिस्ट ममा जिउनुहुन्छ। त्यो ख्रिस्टसँगै क्रुसमा टाँगिएको र पनि अझै जिइराखेको छ, त्यसको मतलब बाइबलमा धेरै कुरा छ। जसले ख्रिस्टसँग क्रुसमा टाँगिएको छ, अब संसार र संसारको लेखी, आफ्नै स्वार्थ र आफ्नो यही संसारको भौतिक कुराको लेखी उसले अब केही गर्दैन, त्यो कुरा हो, एकदमै महत्त्वपूर्ण कुरा हो। त्यसैले त्यो कुरो, अनि त्यहाँनिर उसले के भन्छ, अहिलेको जीवन जो म जिउँछु ख्रिस येसुमा विश्वास गरेर जिउँछु, भनाइको मतलब येसुको अनुग्रहमा जिउँछु, येसुले दिने भरपूरी जीवनमा जिउँछु, येसु प्रभु नै मेरो जीवन हुन्छ। त्यसकारणले आज तपाईँलाई मैले भन्नु खोजेको कुरा चाहिँ के छ भनेदेखि, हाम्रो दर्शन भनेको चाहिँ येसु ख्रिस, कुनै पनि मण्डलीको दर्शन चाहिँ ख्रिस केन्द्रित, क्राइस्ट सेन्टर्ड, येसु ख्रिसलाई मुख्य। जबसम्म तपाईँ र मेरो जीवनमा बनाएका हुँदैनौँ, त्यसले तपाईँ र मेरो सम्बन्ध, चाहे जोसुकैसँग होस्, आफ्नै पत्नी पतिसँग होस्, आफ्नै छोराछोरीहरूसँग होस्, छिमेकीसँग होस्, विश्वासीसँग होस्, अक्रिस्चियनसँग होस्, जुनसुकै ठाउँमा तपाईँको र मेरो ख्रिससँगको सम्बन्ध एक नम्बरमा आउँछ। येसुको सम्बन्धलाई अर्को सम्बन्धले कहिले पनि प्रभाव पार्न सक्दैन। अनि पावलले यो फिलिपीको पत्रमा हामी एक दुईवटा कुरा हेर्छौँ, जुन बेला पावलले त्यो फिलिपीको पत्र लेख्दै थिए उनी चाहिँ रोमी झ्यालखानामा थिए, रोमी, अनि त्यो झ्यालखानाको उनको अवस्था भनेको चाहिँ रोमी सम्राटले पावलको बारेमा डिसिजन, एउटा निर्णय गर्दै थिए, एउटा घोषणा, एउटा आदेश दिनुपर्ने थियो। त्यो आदेश दुईटा मध्ये एउटा हुन्थ्यो, अनि एउटा आदेश चाहिँ के हुन्थ्यो भने पावललाई तुरुन्तै मृत्युदण्ड, त्यसपछि झ्यालखानको ढोका खोलेर उसलाई मृत्युदण्ड दिने ठाउँसम्म सिपाहीहरूले घिसारेर लान्छन्, अनि त्यसपछि एक झडकमा, वास्तवमा पावल चाहिँ उनको शिर छेदन गरियो भन्ने, उनको मृत्यु चाहिँ त्यसरी भयो भन्ने हामीले पढ्छौँ। एउटा त्यो थियो त्यतिखेर, उनलाई थाहा थिएन कुन चाहिँ निर्णय हुन्छ। अनि अर्को चाहिँ के थियो, सायद सम्राटले उसलाई अब केही समय बाँच्न अथवा स्वतन्त्र दिन्छ, त्यहाँबाट छुटकारा। त्यस कारण फिलिपीको पत्रमा लेख्दाखेरि उनले भन्छन्, म त केही समयमा त्यहाँ आउने इच्छा छ, ताकि तिमीहरूसँग सङ्गति गर्ने, तिमीहरूलाई सिकाउने। उसको एउटा अर्को इच्छा छ कि परमेश्वर शक्तिशाली हुनुहुन्थेन र उसलाई त्यो इच्छा पुरा गर्ने, तर परमेश्वरको योजना पावलको जीवनमा जुन थियो त्यो नै पुरा हुनेवाला छ। अनि त्यो चाहिँ वास्तवमा रोमीको जेलबाट पावल फिलिपीमा पुग्दैन, त्यो तपाईँ र मलाई थाहा छ। त्यस कारणले अर्को यो दुईटा निर्णयमध्ये एउटा निर्णयको पर्खाइमा बसिराखेको बेला, अनि उनले यो फिलिपी लेख्दै गर्दा, फिलिपीको पत्र लेख्दै गर्दा तपाईँ कल्पना गर्नुहोस्, मान्छे कति चिन्ता हुन्छ होला, प्यानिक भन्छ नि एउटा अङ्ग्रेजीमा, आत्तिएको हुन्छ होला, तर पावल कतै, अनि उसले के भन्छ त्यतिखेर तपाईँलाई, फिलिपी एकको 21 पढ्छु म, किनकि मेरो निम्ति जिउनु ख्रिस्ट हो, मर्नु लाभ हो। अनि यहाँ पावलले मेरो निम्ति जिउनु ख्रिस्ट हो, मेरो जीवन येसु ख्रिस्ट हुनुहुन्छ, जिउनु ख्रिस्ट हो भनेको चाहिँ ख्रिस्टमा जिउनु, धेरैवटा कुरा यस समेट्छ यसले, मेरो निम्ति जिउनु चाहिँ ख्रिस्ट, म यो संसारमा जिराख्नु गएर के भन्छ त्यो अहिले नै जो जिराखेको छु म केवल ख्रिस्टमा जिराखेको छु। अनि त्यो सिपाहीहरूको बन्धनमा अझ भनिन्छ कि त्यो एउटा रोमी सिपाहीको र उसको हात चाहिँ बानेको हुन्थ्यो अरे सँगसँगै, एकछिन पनि त्यो सिपाहीबाट अलग पनि हुन सक्दैन थियो उसको परिस्थिति, शारीरिक अवस्थामा, तर उसको हृदय फिलिपीको पत्र पढ्दाखेरि हामीलाई थाहा हुन्छ, उनी आनन्दले भरपूरी थिए, उनी सन्तुष्ट थिए, उनको एउटै मात्रै इच्छा थियो कसरी परमेश्वरको महिमा गर्ने, परमेश्वरको इच्छाको लागि उनी समर्पित थिए। उनको परिवर्तन दमस्कसको रोडमा भएको थियो। अनि फिलिपी 1:21 उनी लेख्छन्, मेरो निम्ति जिउनु ख्रिस्ट हो, मेरो निम्ति जिउनु ख्रिस्ट हो। वास्तवमा हामीलाई के लाग्छ भने नि, सिपालु एकदम धेरै धार्मिक, धेरै समर्पित क्रिस्चियन चाहिँ पास्टर हुन्छ, हामी चाहिँ ठिकै ठिकैको भन्ने सोच आउँछ। थाहा छ तपाईँलाई म के भन्छु, मैले के बुझ्छु परमेश्वरको वचनमा, हरेक व्यक्ति जसले येशूबाट जीवन पाउँछ ख्रिस्ट नै उसको जीवन हुनुपर्छ, नत्र जीवन हुँदैन, त्यो कुरो बाइबलमा क्लियर छ, त्यो हामीले बुझ्नुपर्छ। कतिचोटि हामीलाई यो कुरो बताइएको छैन, हामीलाई त यस्तो पनि छ कि यो संसारकै जीवन सबभन्दा प्यारो छ, बिहानदेखि बेलुकासम्म, दिन दिन, हप्ता हप्ता, महिना महिना, वर्ष वर्ष, हामी केवल आफ्नो स्वार्थ पुरा गर्न हिँड्छौँ, अनि हामीलाई ढुक्क छ कि अब म त स्वर्ग जान्छु. प्रियहरू हो, यो कुरो चाहिँ बाइबलमा हामीले प्रष्ट हेर्नुपर्छ कि ख्रिस्टमा पक्का भरोसा, जुन कुराले तपाईँ र मेरो भरोसा ख्रिस्टबाट अलग गराउँछ त्यो वास्तवमा हाम्रो लागि सबभन्दा ठुलो शत्रु हो. अनि यहाँ पावलले उनको जीवनमा जीवन कि मृत्यु दुईटा बाटो मात्रै छ, एउटा तुरुन्तै एकैछिनमा मृत्युदण्ड खाने, अर्को चाहिँ शारीरिकमा अर्को जीवन. तर उनले यहाँ के भन्छन् फिलिप्पीमा, चाहे जे सुकै होस् मेरो निम्ति जिउनु ख्रिस्ट हो. मर्नु लाभ भनेको चाहिँ अहिले नै मर्नु पर्यो भने त म तुरुन्तै, मेरो लागि त्यो त फाइदा भयो. अनि ख्रिस्ट मात्रै उनले यता फर्किन्छन् उता फर्किन्छन् माथि तल दाहिने बायाँ हर कुरा. पावलको जीवनमा येशु ख्रिस्ट चाहिँ केन्द्र हुनुहुन्छ, कारण ख्रिस्ट नै उनको लाभ हो, होइन? ख्रिस्ट मात्र उनको लाभ हुन्छ, ख्रिस्ट मात्र उनको जीवन हुनुहुन्छ, उनको निम्ति अरू कुनै कुरा छैन. एकदम एभन त्यो रोमी झ्यालमा झ्यालखानामा अँध्यारो थियो होला, तर उनी त्यो ज्योति नै ज्योतिले चम्किराखेको थियो, किनभने उनी भित्र येशु ख्रिस्ट हुनुहुन्छ. हामीले बाइबलमा प्रष्ट हेर्छौँ, होइन? पहिलो कोरन्थी 3:16 छ नि, हामीमा परमेश्वर बस्नुहुन्छ, उहाँको आत्मा हामीमा बस्नुहुन्छ, किनभने हाम्रो शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो. यो प्रष्ट छ. त्यसो भए 24 घन्टा हामीमा उहाँको आत्मा बस्नुहुन्छ. जब तपाईँ र मलाई त्यो सेन्स आउँछ नि, 24 घन्टा तपाईँ र मेरो बोली, सोच, व्यवहार, योजना, इच्छा, सम्पूर्ण कुरा पवित्र ख्रिस्टलाई मनपर्ने मात्र हुनु पर्यो. अनि सम्भव छ. त्यो कसरी सम्भव छ भने जब हामीले आफ्नो जीवन ख्रिस्टलाई दिन्छौँ. त्यो पावलले भनेको म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु भनेको त्यही हो. त्यस कारण पक्का ख्रिस्टियन येशूको चेलाहरू फरक हुन्छन्, उनीहरू फरक हुन्छन्, उनीहरू क्षमाशील हुन्छन्, उनीहरूको कोही शत्रु नै हुँदैन, परमेश्वरको हातमा सुम्पिदिन्छन् सबै कुरा उनीहरूले. अनि यो कुरो हामीले बुझेको छैनौँ कतिचोटि, होइन? अनि यहाँ ख्रिस्ट पावलको जीवनमा हामीले त्यो देख्छौँ, जतासुकै उनको लागि ज्योति छ, किनभने उनी भित्र ख्रिस्ट बास बस्नु भएको छ. उनको जीवनमा ख्रिस्ट हुनुहुन्छ, ख्रिस्ट उनको लाभ हुनुहुन्छ. अनि पावलको ख्रिस्टियानिटी, उनको विश्वास, उनको धर्म, उनको सबै योजना, भिजन येशु ख्रिस्ट. अनि तपाईँलाई म यही कुरा भन्छु, हामी यो परमेश्वरको काम गरिरहेछौँ, हामी सबैको दिन गन्ती गरिएको छ. भजन सङ्ग्रहमा छ नि, हामी कति दिन यो संसारमा रहने, परमेश्वरसँग हिसाब छ. तर एउटा मुख्य कुरा, येशु ख्रिस्टले हामीलाई यो यहाँ मात्रै छोड्नुहुन्न नि, उहाँले बचाइसक्नु भयो नि, हामी त उहाँसँग सधैँ हुन्छौँ नि. त्यो कुरो उहाँले भन्नुभएको छ, हामी उहाँसँग सधैँ हुन्छौँ, अनन्तसम्म हुन्छौँ. जुन दिन पावलले दमस्कसको रोडमा येशूसँग भेटे, येशूको प्रकाश आयो, मलाई किन दुःख दिँदैछौ पावल भनेर सोध्नु भयो. सुरुमा पावलले के भन्छ, हे प्रभु तपाईँ को हुनुहुन्छ? अनि त्यसपछि ल प्रभु मैले के गरेको चाहनुहुन्छ? तपाईँले देख्नुहुन्छ, जबदेखि पावलको मनमा त्यो के गरेको चाहनुहुन्छ भन्ने कुरा आउँछ, उसले आफ्नो जीवन परमेश्वरको हातमा सुम्पन्छ. तपाईँ र मलाई घर चाहिन्छ, परिवार चाहिन्छ, श्रीमान श्रीमती, छोराछोरी, सबै कुरा, गाडी चाहिन्छ, तर के त्यो सबै कुरा ख्रिस्टको लागि हो? ख्रिस्चियनहरू चाहिँ यो सबै कुरा ख्रिस्टको लागि हुनुपर्छ. तपाईँ र मैले गरेको कामले मानिसहरूको अगाडि ख्रिस्टको महिमा दिनुपर्छ. त्योभन्दा अरू किसिमको काम गरेको छौँ भनेदेखि लेखिएको छ, एक दिन हिसाब बुझ्छ, किनभने हाम्रो काम अनुसार न्याय हुन्छ. सो हाम्रो दर्शन, भिजन चाहिँ येशु ख्रिस्ट क्राइस्ट हुनुहुन्छ. हाम्रो जीवनको दर्शन भन्दाखेरि चाहिँ भिजन भन्दा के हो भन्दा येशु ख्रिस्ट. हर कुरामा येशु ख्रिस्ट, उहाँको महिमामा जिउने, उहाँको शक्ति अनुसार जिउने, उहाँको योजनाको निम्ति जिउने, उहाँको इच्छा पुरा गर्न जिउने, उहाँको चरित्रमा बनिँदै जाने, उहाँद्वारा पुरै बाँचेको, त्योभन्दा दाहिने बायाँ हाम्रो जीवनमा केही कुरा छैन. हाम्रो भिजन अथवा दर्शन, हाम्रो सोच येशु ख्रिस्ट हुनुहुन्छ. अनि त्यो प्रमाण चाहिँ हामीले पावलको जीवनमा देख्दछौँ. त्यो प्रमाण मैले तपाईँलाई त्यसको प्रमाण मैले फिलिपी 1:9-11 पहिला पढ्छु, यहाँ मसँग रहेनछ. फिलिपी एक अध्यायको नौदेखि एघार तपाईँले हेर्नुभयो भने पावलको जीवनमा उनले ख्रिस्टलाई नै जीवन बनाएको होइन उदाहरण यहाँ दिन्छन्। यहाँनिर उनले एकैछिन उनले यसरी भन्दछन्, मेरो प्रार्थना यही छ कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन झन प्रशस्त हुँदै जाओस्, यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्याउन सक र ख्रिस्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक। पावलले फिलिपीका विश्वासीहरूलाई एउटा कुराको लागि प्रार्थना गर्छन्, त्यो के हो कि तिमीहरू ज्ञानको अन्तर्दृष्टिमा तिमीहरूको प्रेम प्रशस्त हुँदै जाओस्। त्यसकारण तपाईँ र म ख्रिस्टलाई आफ्नो जीवन बनाएको प्रमाण केमा हुन्छ? हाम्रो प्रेममा। अन्तर्दृष्टि भनेको चाहिँ भित्रदेखि सोच्ने सोच, परमेश्वरीय ज्ञान, हरेक कुरालाई हेर्दाखेरि धार्मिकताबाट हेर्ने ज्ञान, मान्छेलाई हेरेर डाढ गर्ने होइन, टिठाउने, माया गर्ने, परमेश्वरलाई महिमा दिने, त्यस्तो खालको ज्ञान। त्यो पावलले फिलिपीका विश्वासीहरूलाई यहाँ प्रार्थना गर्दैछन्। अनि यो प्रेममा भनेको चाहिँ तपाईँले कुनै पनि व्यक्तिलाई प्रेम गर्नुहुन्छ, त्यो व्यक्तिको मुक्तिप्रति तपाईँ चाहना राख्नुहुन्छ, उसलाई कसरी यसमा हामीले केही पाउने होइन नि, तर परमेश्वरको महिमा, उहाँको चाहना, हाम्रो प्रभु जसले हामीलाई उद्धार दिनुभएको छ उहाँको चाहना पुरा गर्नलाई के गर्छौँ हामी? अरूलाई प्रेम गर्ने, हामीमा ख्रिस्टको प्रेम बढेको हुन्छ, किनभने ख्रिस्टले जस्तो प्रेम त कसैले गर्न सकेन नि। हाम्रो लागि, हाम्रो ठाउँमा, हाम्रो पाप बोकेर, हाम्रो सङ्कष्ट र दुःख कष्ट भोगेर बलिदान हुने काम उहाँले गरिदिनु भयो, त्यसैले हामी बलिदान हुनु परेन, हामीले क्षमा पायौँ, जीवन पायौँ। अब ख्रिस्टमा अरूप्रति हामीले प्रेम गर्ने, त्यसकारण तपाईँ र मेरो जीवन फरक हुन्छ। तपाईँ मेरो जीवन हेरेर तपाईँ र म वरिपरिका प्रभुलाई चिन्ने नचिन्नेले उत्साह पाउनुपर्छ। के को लागि? पवित्रताको लागि, ख्रिस्टलाई पछ्याउने कुराको लागि, न कि पैसा र रुपियाँ, नाम र काम। धेरै जस्तो मान्छेहरू पैसाको पछि, नामको पछि, फाइदाको पछि लाग्छन्। जो मान्छेले फाइदा दिन्छ होइन, अहिले यो त संसारी कुरामा त प्रशस्त देखिन्छ होइन, कहिले को प्रधानमन्त्री हुन्छ, कहिले को, यो प्रधानमन्त्री भएपछि सबै त्यसको पछि लाग्छ होइन, किनभने केही कुरा पाइन्छ नि। तर तपाईँ र म ख्रिस्टमा, हामी त यो संसारकै होइन, हाम्रो त अब त प्राथमिकता बदलिसक्यो। हामी कोही मान्छेले पैसा दिन्छ कि दिँदैनसँग सम्बन्ध छैन, कोही धनी छ कि गरिब छ सम्बन्ध छैन, हामीलाई के सम्बन्ध छ? ख्रिस्टसँग सम्बन्ध छ, किनभने तपाईँ र मेरो जीवन चाहिँ ख्रिस्ट हुनुहुन्छ। प्रियहरू, हो यो पहिलो कुरा छ। तपाईँ र म मिनिस्ट्री गर्नुभन्दा अगाडि, सेवकाई गर्नुभन्दा अगाडि तपाईँलाई म भन्छु, यो परमेश्वरको वचनमा छ, हामीले गरेको सेवकाई पवित्र आत्माको शक्तिमा, क्रुसको जाँचमा जाँचिएको छ कि छैन, हामी पवित्रतामा हिँड्दैछौँ कि छैनौँ, हाम्रो क्रिस्चियन जीवन हरेक दिन कि हामीमा अझै खोट, अझै पाप, अझै खराबी छ कि, मान्छेहरूप्रतिको घमण्ड, अर्काको गनगन र कुरा काट्ने काम, झुट बोल्ने काम गर्छौँ कि, हामी कसलाई सेवा गर्दैछौँ? नाम येशूको तर काम कसको गरिँदैछ? यो वास्तवमा प्रियहरू हो, यो सेवकाई गर्दा तपाईँ र मैले जागृति झुन्डको कुरा गरिरहेछौँ, मान्छेहरूलाई ख्रिस्टमा ल्याउने कुरा गरिरहेछौँ, तर तपाईँ र म भित्र जबसम्म यो परिवर्तन हुँदैन। अनि यहाँ पावलले त्यो कुराको लागि प्रार्थना गर्छ, दस पदमा फिलिपी एकको, यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्याउन सक, ख्रिस्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक। उत्तम कुरा खुट्याउन सक्ने मान्छे को? जो मान्छेमा पवित्र आत्मा हुनुहुन्छ, त्यो आत्माको अगुवाईमा वचन पालन गरेर आज्ञाकारी जीवन जिउँछ। संसारिक नै होडबाजी, कम्पिटिसन, मै हु, अहम्ता, घमण्ड, स्वार्थ, त्यसमा परमेश्वरको महिमा हुँदैन, त्यसमा परमेश्वरको महिमा हुँदैन। त्यसकारण शुद्ध र दोषरहित त्यो व्यक्ति हुन्छ जसले परमेश्वरको आत्मा र वचनको सत्यतामा, उसको जीवन त घाम जस्तो हुन्छ, छर्लङ्गै, उसमा केही लुकाउने कुरा छैन, परमेश्वर महिमित भएको जीवन, पवित्रताको जीवन। वास्तवमा पावलले गलातीको विश्वासीहरूलाई तिमीहरूमा ख्रिस्ट नबनुन्जेल मलाई प्रसव पीडा भएको छ भन्छ नि, त्यो भनेको चाहिँ ख्रिस्ट बन्ने भनेको चाहिँ हामीमा यो शुद्ध जीवन हुने, दोस्रै जीवन हुने, सत्य कुरा खुट्याउन सक्ने। प्रियहरू, यो कुरो चाहिँ पहिलो हो। तपाईँ र म सेवाकाई गर्छौँ भने, तपाईँ र ममा यो भएको छैन भने, तपाईँले मैले जे सोचिरहेको छौँ नि, हामी भूलमा पर्छौँ, एक दिन अर्कै ठाउँमा पुग्न सक्छौँ, किनभने बाइबलमा त प्रशस्त यस्तो कुरा पनि लेखेको छ, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा जान सक्दैन। मान्छेले भन्नेछन् मैले त बिरामी अभिषेक बनाएँ, मैले त अचम्मको काम गरेँ, मैले त सुसमाचार प्रचार गरेँ, मान्छेलाई बप्तिस्मा दिएँ। येशूलाई प्रभु बनाएर जीवन परिवर्तन गरेर उहाँको आत्माअनुसार परमेश्वरलाई पूर्ण पछ्याउने व्यक्ति होइन, शुद्ध र दोषरहित भएका व्यक्ति मात्रै ख्रिस्टका हुन सक्छन्। अनि यहाँ 11 पदमा छ, परमेश्वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रिस्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हो। त्यस्ता व्यक्तिहरू धार्मिकताको फलले भरिपूर्ण भएका हुन्छन्। धार्मिकताको फलहरू के हुन्? गलाती 5:22, प्रेम, आनन्द, शान्ति, भलाइ, विश्वस्तता, नम्रता, आत्मसंयम। प्रेम भनेको के? सबैलाई प्रेम, मन परेका मान्छेलाई प्रेम, मन नपरेका मान्छेलाई घृणा र विरोध होइन। मान्छेसँग कुरै बोल्न नसक्ने, मुखै हेर्न नसक्ने, त्यस्तो हुन सक्दैन प्रियहरू। तपाईँ र ममा त्यो समस्या जबसम्म रहन्छ, कोही मान्छेलाई हेर्न नसक्ने, ख्रिस्टको आत्माले बदल्या हुँदैन प्रियहरू। यो सिधा बाइबलको कुरा हो, किनभने तपाईँ र मलाई धार्मिकताको फल फलाउने काम चाहिँ क्रुसको काम हो। क्रुसले जबसम्म हामीमा पुरा काम गर्छ नि, जसरी एउटा सुन पहिला के हुन्छ, तपाईँले भाँडाकामा सुन कति छ भने हेर्न जानुभयो भने के गर्छ उसले, सुन तपाईँ जति छ त्यही स्वाट्टै लगेर जोग्दैन नि, तपाईँले के गर्छ उसले त्यसलाई लगेर मजाले पगालिदिन्छ, आगोमा भस्म पारिदिन्छ, अनि त्यसपछि पहेँलो डल्लो मात्रै आउँछ, अनि जोखेर भन्छ कि यति सुन छ। तपाईँ र मलाई क्रुसले चाहिँ त्यसै गरी जोख्छ, तपाईँ र मेरो पाप, अधर्म, खराबी, घमण्ड सबै निकालिदिन्छ। जसले आफ्नो जीवनलाई क्रुसले जसरी आगोले सुनलाई निखोर पार्छ, शुद्ध पार्छ, त्यसरी शुद्ध गर्न दिया छैन भनेदेखि प्रियहरू हामी सही बाटो हिँडिरहेको छैनौँ। जतिसुकै कुरा गर्नुहोस् होइन, एकछिनको लागि सबै कुरा हुन्छ, त्यही सबभन्दा ठुलो भुल कुरा हो। एकछिनको लागि हामी सफल पनि जस्तो लाग्छ, जीवनभरि नै सफल पनि हुनसक्छ, किन परमेश्वरले न्याय गर्नुभएको छैन, हामीलाई छोडिदिनु भएको छ। किन छोड्नुहुन्छ भने उहाँ प्रेम गर्नुहुन्छ, हामीले फर्केर परमेश्वरलाई पछ्याउनु पर्छ। तर मान्छेले परमेश्वरलाई नपछ्याइकन चाहिँ केही पनि कुरा हुन सक्दैन, त्यस कारणले यो कुरो एकदमै महत्त्वपूर्ण छ। त्यसैले पावलले फिलिपी 2:20 यहाँ के भनेका छन्, चाहे मृत्यु चाहे जीवन म सबै ख्रिस्टको महिमा र सम्मानको निम्ति गर्छु। मेरो उत्कट प्रतीक्षा र आशा यो हो कि म कदाचित लज्जित हुने छैन, तर ममा प्रशस्त साहस होस् हुनेछ, र सधैँ झैँ अहिले पनि मेरो शरीरमा ख्रिस्ट सम्मानित हुनुहुनेछ, चाहे मृत्यु होस् चाहे जीवन होस्। अब अघि मैले तपाईँलाई भने पावलको अवस्था भनेको झ्यालखानमा छ, दुईटा मध्ये एउटा कुरा आउन सक्छ, उसको तुरुन्तै शारीरिक मृत्यु अथवा छुटकारा शारीरिक रूपमा। तर उसले के भन्छ, चाहे मृत्यु आओस् चाहे छुटकारा आओस्, ख्रिस्टको सम्मानको निम्ति आओस्, अनि म त्यसको लागि तयार छु। प्रियहरू, तपाईँ र मैले ख्रिस्टलाई कुनै कुरालाई कम्प्रोमाइज भन्छ, सम्झौता नगरी हामीले पछ्याउनु पर्ने हुन्छ, अनि मात्रै हामीले ख्रिस्टको महिमा गर्न सक्छौँ, ख्रिस्टको काम गर्न सक्छौँ। तपाईँ र मेरो सेवकाईमा मान्छेहरू थपिन सक्छन्, अरूलाई बचाउने काम गर्न सक्छौँ। तपाईँ र म भित्र बचाउने आत्माले काम गरिराख्नु भएको छैन, हाम्रो बोलीमा बचाउने आत्मा छैन। तपाईँ र मेरो प्रचारमा जतिसुकै गएर गएर शब्द होस् डजन्ट वर्क, काम गर्दैन। पवित्र आत्माले तपाईँ र मलाई जब शक्ति दिएर हामी बोल्छौँ परमेश्वरको वचन, त्यो वचन मान्छेमा गएपछि त्यो त्यसै फर्किँदैन, त्यसले परिवर्तन गर्छ, त्यसले फल फलाउँछ। त्यस कारणले अर्को पद यहाँ पावलको जीवनमा हामी अर्को पद हेर्छौँ, फिलिपी 1:27 के छ भनेदेखि, हाम्रो जीवनको चाल ख्रिस्टको सुसमाचार योग्य भएको होस्। यहाँनिर के भन्छ, हाम्रो फेरि अर्को कुरा एउटै हो, हरेक ख्रिस्चियनको जीवनको चाल हो यो। त्यही कारण म फेरि पनि भन्छु, नबदलिएको जीवन ख्रिस्चियन जीवन हुन सक्दैन, पापलाई नत्यागेको जीवन, घरिघरि त्यही घमण्डमा रहेको जीवन पूर्ण रूपमा ख्रिस्टलाई पछ्याएको हुँदैन। प्रियहरू, मण्डलीमा मान्छे धेरै हुनु, मान्छेले तपाईँको कुरा सुन्नु तपाईँको प्रमाण होइन कि तपाईँ बदलिएको छ। तपाईँ बदलिएको चाहिँ तपाईँभित्र ख्रिस्ट हुनुपर्छ, तपाईँले पापलाई त्यागेको हुनुपर्छ, तपाईँमा सत्यलाई खुट्याउने आत्मा हुन्छ। यहाँनिर यसरी भनिएको छ, केवल तिमीहरूका जीवनको चाल ख्रिस्टको सुसमाचारको योग्य होस्। ख्रिस्टको सुसमाचार योग्य भनेको चाहिँ येसु जस्तो, येसुको इच्छा जस्तो, उहाँको धार्मिकता जस्तो, उहाँले भनेको वचन जस्तो, उहाँको प्रतिज्ञा जस्तो, अनि परमेश्वरको व्यवस्था हाम्रो जीवनमा पुरा भएको हुन्छ, त्यो कसरी सम्भव छ? ख्रिस्टको शक्तिमा, उहाँको अनुग्रहमा तपाईँ र म आफै जिउन सक्दैनौँ त्यसरी। त्यसैले हामीले आफैलाई परमेश्वरमा समर्पण गर्नुपर्छ। म चाहे आएर तिमीहरूलाई देखौँ, चाहे अनुपस्थिति रहौँ। यहाँ के भन्छ फिलिपीलाई, फेरि फिलिपीका विश्वासीहरूलाई, सायद अहिले सम्राटले, रोमी सम्राटले मलाई मार्ने घोषणा दियो भने म अनुपस्थिति रहन्छु, अथवा छुटकारा दियो भने तिमीहरूलाई देख्न सक्छु, तर चाहे देखौँ चाहे नदेखौँ, म तिमीहरूको बारेमा यही कुरा सुन्न चाहन्छु कि तिमीहरू एउटै आत्मामा दृढ बनी खडा भएका छौ। यहाँनिर एउटा अर्को महत्त्वपूर्ण कुरा पावलले के भन्छन् फिलिपीका विश्वासीहरूलाई, परमेश्वरको धार्मिकताले गरेको काम गरेको झुण्डमा एउटै आत्मामा दृढ भएर खडा भएको, न कि एकले अर्कालाई ईर्ष्यामा भित्रभित्रै पागेको, एउटाले अर्काको खोइरो खनिराखेको विभाजित मनस्थिति, विद्रोहको मनस्थिति, शैतानको काम हो। म त क्लियर भनिरहेको छु, यहाँनिर प्रष्ट छ, एउटाले तिमीहरू एउटै आत्मामा दृढ भनी खडा भएका छौ र एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ। सो सुसमाचारको निम्ति, विश्वासको निम्ति भनेको चाहिँ परमेश्वरको सेवाकाईको निम्ति एउटै मनका भएर यो परिश्रम गर्ने जरुरी छ। यदि तपाईँ र म ख्रिस्टलाई साँच्ची नै पछ्याउँछौँ भने तपाईँ र ममा एउटै मन हुन्छ। मण्डलीका विश्वासीहरूमा, यहाँ फिलिपीका विश्वासीहरूलाई त्यही कुरा यहाँ भनिराखेका छन्। अनि यहाँनिर सुसमाचार योग्यको जीवन, तिमीहरूको चाल, अनि एफिसीमा, एफिसीका विश्वासीहरूलाई पावलले के भन्छन्, यस कारण म प्रभु, एफिसी चारको एकमा पावलले भन्दैछन्, यस कारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। यहाँनिर हामीले फिलिपीमा यहाँ के हेरेका थियौँ, तिमीहरूको जीवनको चाल ख्रिस्टको सुसमाचार यज्ञ होस्। एफिसीलाई उनले के भन्दछन्, जुन बोलावटमा तिमीहरू बोलाएको छौ त्यही योग्यको जीवन यापन गर, भनेको चाहिँ परमेश्वरको धार्मिकता, पवित्रता, जहाँ पापको किंचन पनि छैन, सम्पूर्ण कुरा त्यागेको छ, घमण्ड छैन, ईर्ष्या छैन, कसैको गनगन छैन, कसैप्रति तितोपना छैन, कसैलाई खसाल्नु छैन, कसैलाई उचाल्नु छैन, केवल ख्रिस्टको महिमा। प्रियहरू, यो खालको ख्रिस्टियनिटी जसले बुझ्या छैन नि, राम्रोसँग बुझ्या छन्। त्यस कारणले म त के देख्छु भने, हामीले परमेश्वरको वचनको नजिक नजाँदाखेरि हाम्रो दिमाग सबै, हिजोआज यहाँ हामी बसेका ठाउँमा पानी पर्ने, एकदमै कुहिरो लाग्ने, हावा चल्ने, के पनि देखिँदैन, एकदम समस्या छ। अनि जसले परमेश्वरको वचन प्रष्ट बुझ्या छैन, जसले आफ्नो जीवन येशूलाई पक्का दिएको छैन 100%, त्योभन्दा लेस काम लाग्दैन प्रियहरू। कहिलेकाहीँ हामीलाई, मान्छेलाई त विश्वास दिलाउन सक्छ, तर परमेश्वर साथमा हुनुहुन्छ नि, उहाँले त सबै देख्नुहुन्छ। अनि हाम्रो दिमाग त्यही अहिलेको धुमधाम लागेको त्वालो जस्तै भइराखेको हुन्छ। तपाईँको दिमागमा त्वालो छ भनेदेखि तपाईँ परमेश्वरको सुसमाचार अनुसारको चालमा होइन, तर गलत चालमा भएको प्रमाण हो, होइन? त्यसैले उहाँको बोलावट अनुसार हामीले जिउनुपर्छ, जुन बोलावटमा। अनि यहाँ बोलावटको कुराको बारेमा छुट्टै अर्को कुरा, अघि मैले तपाईँलाई भने परमेश्वरको राज्य, परमेश्वरको राज्य बाइबलमा वास्तवमा येशु प्रभुले त्योभन्दा अगाडि एजिकियलमा परमेश्वरको राज्यको बारेमा लेखेको छ, त्यसपछि बप्तिस्मा दिने युहन्नाले परमेश्वरको राज्यको बारेमा, परमेश्वरको राज्य नजिक आएको छ, त्यस कारणले पश्चाताप गर, विश्वास गर। येशु प्रभुले उहाँको प्रचारको सुरुमा परमेश्वरको राज्य नजिक आएको छ, पश्चाताप गर, विश्वास गर। अनि थाहा छ तपाईँलाई, पत्रुसले जब पेन्तिकोसमा पवित्र आत्मा आउनुहुन्छ, पत्रुसले त्यही भन्छ, परमेश्वरको राज्य नजिक आएको छ, पश्चाताप गर, विश्वास गर। अनि पावलले सायद प्रेरित 17 अध्यायतिर होला, परमेश्वरको राज्य नजिक आएको छ, पश्चाताप गर, विश्वास गर। पश्चाताप र विश्वास नै परमेश्वरमा नयाँ सुरु गर्ने बाटो हो, अनि पश्चाताप चाहिँ पूर्ण रूपमा फर्किने, संसारिक, स्वार्थी, घमण्डी, ईर्ष्यालु, तितो, पापको भरिएको सबै कुराहरूबाट फर्केर परमेश्वरको मार्गमा आफैलाई परिवर्तन गर्ने जुन कुरो परमेश्वर आफैले गर्नुहुन्छ, अनि त्यो कुरो जबसम्म हुँदैन हामी परमेश्वरलाई महिमा गर्न सक्दैनौँ। अनि यहाँ परमेश्वरको सत्यतालाई हामीले कसरी बुझ्दछौँ त्यो महत्त्वपूर्ण कुरा छ, होइन? यो परमेश्वरको सुसमाचारमा परिश्रम गर्ने, वास्तवमा यो एफिसी चारको एक पदको बोलावटको योग्यको जीवनयापन गर्ने कुराको लगत्तै दुई र तिनमा के लेखाएको छ तपाईँले हेर्नुभयो भने, अनि चारमा तपाईँले यहाँ म अलिकति सम्झाउन चाहन्छु। परमेश्वरको बोलावटको योग्यको जीवन हुँदाखेरि सारा दीनता भनेको चाहिँ आफू मयौँ भन्ने कुरा छैन, पुरै रित्तो नम्रता भने तपाईँलाई थाहा छैन घमण्डको विपरीत, होइन? अनि अर्को धैर्य, धीरज, हामी त धीरजको त मान्छे देख्दैनौँ आजकल, मैले चाहिँ त्यही अनुभव गरेको छु। सहने, धीरज भनेको कसैले मलाई खराबी भने पनि त्यसको जवाब दिइ नहाल्ने, उसलाई प्रेमै देखाउने, उसलाई मद्दतै गर्ने, उसलाई फाइदै दिने, उसले भनेको कुरालाई सकेसम्म बरु एकछिनलाई सहने, किन एकछिनपछि उसले बुझ्छ नि गलत हो भनेर, होइन? कसैले गर्नु सक्छ, हामी त उसको बोली मुख भइमा खस्नुभन्दा तिन मिनट अगाडि बोल्न इच्छा गर्छौँ, त्यो कुरो के भने पनि बुझ्ने इच्छा छैन। मैले धेरै मान्छेसँग गफ गरेको छु, उसले भनेको बोली भइमा खस्नुभन्दा अगाडि मलाई मन परेन भने म त्योभन्दा अगाडि बर्साउन थाल्छु बोली, धीरज छैन। त्यसलाई राम्रोसँग बुझेर केही समय त्यसलाई ठाउँ दिएर एकछिन सोचेर परमेश्वरको आत्मालाई काम गर्न दिएर हामी गर्दैनौँ। त्यस कारण यहाँ धैर्यसँग एउटाले अर्कालाई प्रेममा सहेर, अनि यो प्रेम भन्ने शब्द वास्तवमा भित्र र बाहिर फरक खालको हुँदैन, मान्छेलाई देखावटी हुन सक्दैन। तपाईँले मान्छेलाई एकछिन देखावटी राम्रो कुरा गर्नुभयो भित्र चाहिँ सोच फरक छ भने त्यो प्रेम हुँदैन। साँच्चो प्रेम चाहिँ भित्रैदेखि आउँछ, किनभने त्यो परमेश्वरको रोमी 5:3-4 लेखा छ नि, होइन? परमेश्वरको आत्माले हाम्रो हृदयमा उहाँको प्रेम खनाइदिनु भएको हुन्छ, जो नयाँ जन्म पाएको छ, जो ख्रिस्टमा जिउँछ, त्यो प्रेम त खनाएको हुन्छ। अब त्यो प्रेम त आइहाल्छ त्यहाँबाट, भित्रबाट आउँछ नि, होइन? अनि शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। हामी पवित्र आत्माको एकता कायम राख्छौँ, एकअर्कामा एकता, एकअर्कामा एक हुने कुरा घरिघरि बाइबलमा यही छ। तर मण्डलीमा कति धेरै मान्छेहरू एक नभएको देख्छौँ, उनीहरू नै त्यो मण्डलीको एउटा खोटेरो, होइन? धेरै तपाईँले रुखमा खोटेरो लगाएर देख्नुहुन्छ, खोटेरो। त्यहाँ म काठमाडौँमा आउँदाखेरि त्यहाँ भैँसेपाटीमा अम्बाको रुखहरू छ, पहिला म त्यहाँ बस्दाखेरि धेरै वर्ष अगाडि त्यस्तो अम्बा थिएन, एकदम राम्रो अम्बा थियो, मेरो बुवाले काटेर टिपेर काटेर दिनुहुन्थ्यो चना चना। अहिले त प्राय अम्बा त के हुन्छ भने त्यो खटिरै खटिरा के अनि छानी छानी कहाँतिर अलिकति मात्रै खान मिल्ला सायद अरू जति के भएको छ क्या। तर तपाईँ र मेरो जीवन प्रेम छैन भने त्यस्तो हुन्छ नि, मान्छेहरूले खान सक्दैन, हाम्रो जीवनबाट केही पाउँदैन। प्रियहरू किन हुन्छ, पाप मिसिएको हुन्छ, स्वार्थ मिसिएको हुन्छ। त्यस कारणले सुसमाचारको योग्यको जीवन जिउने, उहाँको बोलावट अनुसारको जीवन जिउने व्यक्तिमा खोटेरो होइन, शुद्ध फल हुन्छ, परमेश्वरको प्रेम त्यहाँनिर हुन्छ, शान्तिको बन्धनमा एकता आएको हुन्छ। अनि त्यस्तो कुराको लागि प्रयत्न गर भनेर एफिसीको विश्वासीहरूलाई यहाँ भनेको हामी देख्छौँ। अर्को कुरा एफिसी 1:4 के छ, उहाँको सामान्य पवित्र र निष्कलङ्क हो भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले चुन्नुभयो। तपाईँ र मलाई यो कुरो वास्तवमा म भर्खरै विश्वास गर्दाखेरि मलाई थाहै थिएन, धेरै वर्षसम्म मलाई थाहा भएन, राम्रोसँग बुझिनँ। तर तपाईँ र म जन्मिनु त के, संसारलाई परमेश्वरले बनाउनु भन्दा अगाडि नै तपाईँ र मलाई उहाँले चिन्नुहुन्थ्यो र चुन्नुभयो र छुट्याउनु भयो, अलग गर्नुभयो उहाँमा जीवन दिनलाई। यो अचम्मको कुरा हो। आज कसैले सुसमाचार सुनाएर हामीले सुन्छौँ अनि बल्ल बल्ल ग्रहण गर्छौँ, मैले त एक वर्षसम्म विरोध गर्दा गर्दा परमेश्वरले मेरो हृदय परिवर्तन जब गर्नुभयो अनि मैले विश्वास गरेँ, बुझ्नुहुन्छ? त्यस कारणले हामी परमेश्वरमा विश्वास गर्छौँ, तर यो कुरो त परमेश्वरले हामीलाई उत्पत्तिभन्दा अगाडि संसारलाई नबनाउँदै गर्नुभएको कुरा हामी यहाँ देख्दछौँ। अनि यहाँनिर के भनिएको छ 1:5, उहाँको इच्छाको लक्ष्य अनुसार ख्रिस्ट येशूमा द्वारा प्रेममा उहाँले हामीलाई आफ्नो सन्तान हुनलाई, यो अघिबाटै भन्ने शब्द छ नि, नियुक्त गर्नुभएको थियो। यहाँ संसारको उत्पत्ति अनि यहाँ अघिबाटै त्यही संसारको उत्पत्तिभन्दा पहिला उहाँले नियुक्ति गर्नुभयो, छान्नुभयो, पहिला नै छान्नुभयो। यो कुरो चाहिँ प्रष्ट बाइबलमा हामी देख्दछौँ, संसारको उत्पत्तिभन्दा पहिला नै हामीलाई छान्नु भएको कुरा हामी यहाँ प्रष्ट देख्दछौँ। त्यसकारणले फिलिपीका विश्वासीहरूलाई पावलले भन्दै गर्दा मेरो निम्ति जिउनु ख्रिस्ट हो भन्ने कुरामा चाहिँ येशु ख्रिस्टमा कुनै पनि व्यक्तिको निम्ति, अङ्ग्रेजीमा यो शब्द छ नि पोसिबिलिटी भन्छ, पोटेन्सियालिटिज भन्छ। पोसिबिलिटी भनेको चाहिँ कुनै पनि सम्भावना छ नि, हाम्रो जीवन कति आशिषित हुन्छ, राम्रो हुन्छ भन्ने सम्भावना, बदलिने सम्भावना जति छ। अर्को कुरो चाहिँ पोटेन्सियालिटी भनेको चाहिँ त्यो भविष्य भएको भन्छ, होइन यो मान्छेद्वारा चाहिँ पोटेन्सियल छ भन्छ नि, पछि केही गर्न सक्ने कुरा देखिन्छ भन्छ नि। जो व्यक्ति ख्रिस्टमा आफ्नो जीवन देख्दछ उसको जीवनमा असीमित यो सम्भावना र यो भविष्य हामी देख्दछौँ। त्यो कुरो पावलले सिकाइरहेको छ, जसको ख्रिस्ट उसको, किनभने उसको जीवनमा आउने अबको स्रोत भनेको उसको आफ्नो शक्ति होइन नि। कुनै पनि क्रिस्चियनमा अब उसले गरेको काम होला, तपाईँले मैले देख्दाखेरि न पढाएको छ यो मान्छेले, न बोल्न सिपालु छ, न पैसा छ, न हामीले भन्या जस्तो अनुहार मान्छे छ, सबै छ, कमजोर होला। तर थाहा छ जब उसले ख्रिस्टलाई आफ्नो प्रभु मान्छ, आफैलाई समर्पित गर्छ, बाइबलमा क्रिस्चियन इतिहासमा यस्तो धेरै उदाहरण छ कि परमेश्वरले कसैले नसोचेको व्यक्तिलाई शक्तिशालीपूर्वक चलाउन सक्नुहुन्छ जब उसको जीवनमा ख्रिस्ट प्रभु हुनुहुन्छ। त्यस कारणले तपाईँ र मेरो बोलावट उहाँले अघिबाटै नियुक्त गर्नुभएको कुराले चाहिँ के गर्छ भने तपाईँ र म ख्रिस्टमा हामी गर्न सक्ने हो, उहाँमा जीवनको भरपुरी हो, उहाँले गरेको कुराद्वारा हामी गर्न सक्छौँ। अनि यहाँनिर यदि हामी ख्रिस्टमा छौँ भनेदेखि अर्को कुरा यहाँ एफिसी 1:3 हामी लेख्छौँ, हाम्रो प्रभु येशु ख्रिस्टका परमेश्वर र पिताको प्रशंसा होस् जसले हामीलाई स्वर्गीय स्थानमा हरेक आत्मिक आशिषले ख्रिस्टमा आशीर्वाद दिनुभएको छ। यहाँनिर के लेखेको छ, हाम्रो प्रभु येशु ख्रिस्टका परमेश्वर र पिताको प्रशंसा होस्। पावलले यहाँनिर के गर्छ, एफिसीहरूलाई लेख्दै गर्दाखेरि परमेश्वरलाई महिमा दिन्छ। वास्तवमा यो थेस्लोनिकी पहिलो थेस्लोनिकीको 5 अध्यायमा हो, के अरे हाम्रो जीवनको मुख्य उद्देश्य, परमेश्वरको इच्छा हाम्रो जीवनमा उहाँलाई महिमा दिने, उहाँलाई धन्यवाद चढाउने। बाइबलमा यो पद परमेश्वरलाई धन्यवाद दिने कुराको बारेमा हेर्नुभयो भने पुरानो नियममा नयाँ नियममा अनगिन्ती पाउनुहुन्छ। तर धन्यवाद कसले दिन्छ, जसले परमेश्वरले दिएको कुरा बुझ्दछ। त्यो व्यक्ति, कुनै पनि व्यक्तिले एक गिलास पानी दिएको कुरालाई नि धन्यवाद दिन्छ। तर मैले धेरै मान्छे भेटेको छु धन्यवादी छैन, उल्टा छ, उल्टा खुसी हुन नचाहने, खुसी बनाउन गाह्रो। प्रियहरू, त्यो आत्माको कुरा हो। हामीमा जब ख्रिस्टको आत्मा आउँछ हामी परमेश्वरलाई प्रसन्न बनाउने कुरामा उत्कट इच्छा गर्छौँ। अनि यहाँनिर के लेख्छ, उहाँले प्रभु येशु ख्रिस्टका परमेश्वरले जसले हामीलाई स्वर्गीय स्थानमा हरेक आत्मिक आशिषले ख्रिस्टमा आशीर्वाद दिनुभएको छ। सो त्यो आशीर्वाद जो ख्रिस्टमा हामीले पाउँदछौँ, पहिलो कुरा त हामी स्वर्गीय स्थानमा, अनि अर्को दोस्रो कुरा चाहिँ हरेक आत्मिक आशिष। त्यस कारणले तपाईँ र म शारीरिक रूपमा, सांसारिक रूपमा पैसा हुने नहुने मुख्य कुरा होइन। चाहनु हो भने परमेश्वरले पैसा पनि दिनुहुन्छ। अयुबको जीवनमा हामीले हेर्दाखेरि जब उसले परमेश्वरको प्रशंसा गर्न थाल्छ, तपाईँले अघिको पुस्तक पढ्नुभयो भने जब उसले परमेश्वरलाई दुःखै पर्दा परमेश्वरलाई प्रशंसा गर्न थाल्छ, अरूको लागि प्रार्थना गर्न थाल्छ, पहिलाको भन्दा दोब्बर फर्काइदिनुहुन्छ। संसारिक कवरले पनि है, यो क्षणिक आशिष पनि जुनसुकै ठाउँमा नि हामीले देख्छौँ, तर त्यो मुख्य कुरा होइन। मुख्य कुरा आत्मिक आशिष हो, किनकि त्यो आत्मिक आशिष मात्रै जब बाकसमा हामी हालिन्छौँ नि, सबै कुरा छोडिन्छ, ठुल्ठुला घर, बैंकका पैसा, तपाईँहरू मेरो नाम, सबैले गर्ने हाई हाई खत्तम। तर तपाईँहरू मसँग जाने चाहिँ येशु ख्रिस्टको प्रशंसा, उहाँको चरित्र, उहाँमा जिएको पवित्र जीवन, झुट्टा त्याग गरेको, कसै पछि पनपक्ष नगर्ने संसारिक जीवनमा ख्रिस्टलाई प्रभु बनाएको व्यक्ति। तपाईँ र ममा त्यो घटना भएको छैन भने एकदम ठुलो दुःखदायी कुरा हो। हामी एकछिनको लागि खुसी हुन सक्छौँ, सधैँको लागि त्यसले हामीलाई नर्कमा लाँदछ। त्यस कारण हामीले एकदमै होसियारी हुने हुनुपर्ने कुरा हामी यहाँ देख्दछौँ। तपाईँलाई मैले यो अगाडि नै चुनिएको यसु प्रभुले संसारको उत्पत्तिभन्दा अगाडि नै छुट्याउनु भएको कुरा पावलले पनि रोमी 8 भनेको छ हाम्रो बोलावटको कुरा गर्दाखेरि। तर यहाँ फोकस तपाईँलाई म के भन्दैछु भनेदेखि, तपाईँ र म जब ख्रिस्टलाई चिन्छौँ नि हाम्रो जीवन बद्ल्यो कि बद्लेन, पापलाई छोड्यो कि छोडेन, अझै पनि मान्छेलाई पनपक्ष, यो मान्छेसँग नजिक, यो मान्छेसँग टाढा, यसलाई मन नपर्ने, यसलाई मनपर्ने, यसको विरोध गर्ने, कति मान्छेहरू त टोटल्ली अन्धकारको शैतानकै शक्तिमा चलेको मैले देखिरहेको छु। थाहा छ तपाईँको अन्त चाहिँ डरलाग्दो हुन्छ। बाइबलमा त्यसको बारेमा डरलाग्दो कुराहरू लेखेको छ। एउटा कहिल्यै ननिभ्ने आगोको भट्टीमा फालिने कुरा लेखेको छ। तर तपाईँ र म जो ख्रिस्टमा छौँ, अनि पावलले यहाँ रोमीहरूलाई लेख्दाखेरि रोमी 8 लेख्दछन्, वास्तवमा रोमी 8:29 तपाईँले हेर्नुभयो भने परमेश्वरले हामीलाई अगाडि नै चिन्नुभयो। तपाईँ मलाई चिन्नुहुन्थ्यो, हामी जन्मिया छैन, संसार नै बनाएको छैन, परमेश्वरमा त उहाँको दृष्टिमा त सबै कुरा खुला छ, सबै कुरा, कुनै कुरा लुकेको हुँदैन, किनभने उहाँलाई समयले सीमित बनाउँदैन। अन्तर्यामी सर्वज्ञानी भन्छ नि होइन, ज जसलाई उहाँले अघिबाटै नियुक्ति गर्नुभयो, यो अघिबाटै नियुक्ति गरेको कुरा चाहिँ हामीले एफिसी यहाँ हेरेका थियौँ, अघिबाटै नियुक्ति भनेर एफिसी 1:5 होइन। त्यसरी ज जसलाई उहाँले अघिबाटै नियुक्ति गर्नुभयो तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो। हाम्रो बोलावट भन्ने शब्द छ नि होइन, ज जसलाई उहाँले बोलाउनु भयो तिनीहरूलाई उहाँले धर्मी ठहराउनु भयो। यो धर्मी ठहराउने कुरा अति महत्त्वपूर्ण कुरा छ, अङ्ग्रेजीमा जस्टिफिकेसन भन्छ, निर्दोष ठहराउने। तपाईँ र मेरो पाप जन्मिँदैखेरि त्यसपछि गरेका सबै कुराबाट हामीलाई टोटल्ली सफा गर्नुहुन्छ, किनभने उहाँको रगतले हाम्रो पाप धोइन्छ, उहाँको बलिदानले हाम्रो पापको दण्ड तिरिन्छ। त येशु ख्रिस्टमा विश्वासद्वारा परमेश्वरको अगाडि हामी निर्दोष ठहरिन्छौँ। त्यो हो धर्मी। यो धर्मी भन्ने शब्द राइचस भन्छ अङ्ग्रेजीमा होइन, नेपालीमा धर्मी भन्छ, धर्म मानेको व्यक्ति होइन, हामीले नेपाली धर्म भनेर बुझ्दा अर्कै खालको शब्द आउँछ। तर तपाईँ र म शुद्ध पवित्र, तपाईँ र मेरो पाप दोष सबै हटाइएको, परमेश्वरको अगाडि येशु ख्रिस्टको धार्मिकता, उहाँको सत्यता, उहाँको जीवनद्वारा हामी शुद्ध भएका हुन्छौँ। त्यो ठहराउनु भएको छ हामीलाई, उहाँले अघिबाटै नियुक्त गरेर बोलाएर येशु ख्रिस्टमा निर्दोष र शुद्ध ठहराउनु भएको छ। ज जसलाई निर्दोष अथवा धर्मी ठहराउनु भयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो। अर्को यहाँनिर के देख्छौँ भने हामीलाई परमेश्वरले महिमित पार्नुहुन्छ, तर तपाईँ यो संसारकै लोभमा, संसारकै नाममा, संसारकै मान्यतामा, संसारकै चनलमा तपाईँ जिउनुहुन्छ भने तपाईँ ख्रिस्टले गर्ने महिमाको कुरा आशा गर्नु परेन। तर ख्रिस्टमा भरोसा राखेर पश्चाताप गरेर उहाँलाई आफ्नो जीवनमा प्रभु बनाउने, उहाँद्वारा परिवर्तन भएको व्यक्तिलाई रोमी 8:31 के छ, हामीले यसमा के भन्ने त, यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्धमा को हुन सक्छ। कतिजना मान्छेहरूले के विचार गर्छ भने नि, उसले मलाई खोइरो खन्छ, मेरो विरोध गर्छ, मलाई समस्या दिन्छ, त्यस कारण हामी पनि उसलाई भित्रभित्रै विरोध गर्छौँ। होइन, यहाँ के लेखेको छ, हाम्रो तर्फ परमेश्वर हुन्छ। त्यस कारण तपाईँले शत्रुलाई पनि प्रेम गर्न सक्नुहुन्छ, शत्रुको पनि भलाइ चाहन सक्नुहुन्छ, किनभने तपाईँको तर्फ परमेश्वर हुनुहुन्छ जो शक्तिशाली, तपाईँलाई सुरक्षा दिने। परमेश्वरको बाहुली कसैको बाहुलीसँग दब्न सक्दैन, बुझ्नुहुन्छ, परमेश्वरको शक्ति तपाईँ र मसँग हुन्छ, कसैले विरोध गर्न सक्दैन। त्यस कारण ढुक्क उहाँमा हामी भरोसा गर्न सक्छौँ। यो जीवन चाहिँ क्रिस्चियन जीवन हो, तर जबसम्म हामीले यसरी उहाँलाई पछ्याएको हुँदैन तबसम्म हाम्रो निम्ति पावलले जस्तै मेरो निम्ति जिउनु ख्रिस्ट भनेर हामी भन्न सक्दैनौँ। यो मेरो निम्ति जिउनु ख्रिस्ट भनेको तपाईँलाई 2-3 कुरा, 6-7 कुरा यहाँ भन्न चाहन्छु, सम्भावना। अब यो केक पोइन्टै तपाईँलाई वर्णन गर्नु चाहिँ मसँग समय छैन, म एकदम फास्ट जान चाहन्छु। पहिलो कुरा चाहिँ जिउनु ख्रिस्ट हो भन्दाखेरि चाहिँ जीवन दिने दाता ख्रिस्ट हुनुहुन्छ, त्यस कारण होइन जिउनु ख्रिस्ट, किनभने हुनु पनि जीवन दिने दाता, अनन्त जीवन दिने दाता येशु ख्रिस्ट हुनुहुन्छ। तर तपाईँ र ममा जब येशु ख्रिस्टले दिएको जीवन हुन्छ नि, पाप चाहिँ हुँदैन है, तपाईँ र मेरो प्रभु चाहिँ येशु हुन्छ है, संसारिक नै तवरलाई पुरा गरिराख्नु भएको छ, संसार नै महिमा खोजिराख्नु भएको छ, संसारकै कुरालाई महत्त्व दिनुहुन्छ, संसारकै चलनलाई मानिराख्नु भएको छ। तपाईँ येशूले दिएको जीवन नपाएको पनि हुनसक्छ। अनि पावलले यो कुरा भन्दछन्, ख्रिस्ट जीवनदाता हुनुहुन्छ, त्यसकारण मेरो निम्ति जिउने चाहिँ सबै कुरामा ख्रिस्ट हुनुहुन्छ, त्यसरी म सबै कुरामा ख्रिस्टको निम्ति जिउँछु। दोस्रो कुरा चाहिँ भन्छ नि पालनहार भन्छ नि होइन, सस्टेनर, ख्रिस्ट येशू हाम्रो पालनहार हुनुहुन्छ, हामीलाई सस्टेन गर्ने, हामीलाई सुरक्षित राखिराख्ने, हाम्रो सबै कुराहरू उपलब्ध गराइदिने। त्यसकारण म ख्रिस्टमा निरन्तर जिउन सक्छु, त्यसकारण मेरो जिउनु कुरा चाहिँ ख्रिस्ट हुनुहुन्छ। तेस्रो कुरा, जीवनको व्यवस्था जो ख्रिस्ट हुनुहुन्छ, मेरो जीवनमा मैले पालन गर्नुपर्ने, पछ्याउनु पर्ने नियम कानुन अथवा व्यवस्था भन्छ नि ख्रिस्ट हुनुहुन्छ, म आफै त गर्न सक्दिनँ। भनेको छ नि बाइबलमा येशु प्रभुले दुईटा मुख्य आज्ञा दिनुहुन्छ, सबै आज्ञा त्यसैमा पुरा हुन्छ भनेर बाइबलमा हामी सबै व्यवस्था पुरा भएको हुन्छ। परमेश्वरलाई प्रेम गर्ने, छिमेकीलाई प्रेम गर्ने, छिमेकीलाई जब मान्छेले परमेश्वरलाई प्रेम गर्छ नि, परमेश्वरको इच्छा विरुद्ध के पनि गर्दैन, त्यो गर्न नसक्ने, परमेश्वरको इच्छा विरुद्ध पाप नगर्ने शक्ति परमेश्वरले दिनुहुन्छ। यदि तपाईँले प्रभुलाई, येशूलाई चाहिँ तपाईँको जीवनमा राज्य गर्नु दिनुपर्छ, के येशू तपाईँको जीवनमा राज्य गर्नुहुन्छ हर समय प्रियहरू, द्याट इज क्रिस्चियनिटी, विदाउट हिज रुलिङ, उहाँको रुलिङ बिना, उहाँको राज्य बिना, उहाँको शासन बिना। अनि त्यही कुरो वास्तवमा यसैयामा छ अध्यायको, तपाईँले यसैया छ अध्यायमा होइन होइन नौ अध्यायमा छ र सात पद, विशेष छ पदमा त्यहाँ लेखेको छ, एउटा बालक दिएको छ, सिंह शासन उहाँको कानमा हुनेछ, अचम्मका सल्लाहकार, शान्तिको पिता, अनन्तका पिता हो, के अरे शान्तिको राजकुमार, तपाईँले त्यहाँ पढ्न सक्नुहुन्छ, येशू ख्रिस्ट, उहाँको शासन तपाईँको र मेरो जीवनमा हुन्छ। त्यस कारण यहाँ पावलले भन्न सक्छ कि ख्रिस्ट नै मेरो व्यवस्था हुन्छ, उहाँले नै मेरो जीवनमा उहाँको कानुन, उहाँको व्यवस्था पुरा गर्नुहुन्छ। त्यसकारण मेरो जिउने अवस्था येशू ख्रिस्टको आधार हो, उहाँको अनुग्रहको आधार हो, उहाँ ममा जिउनु भएको आधारमा म जिउँदछु। अर्को चौथो कुरा के हुन्छ, उनको जीवनको, उनमा जीवन उत्पादन गर्ने, उनमा जो जीवन ल्याउने कुरा कसले, ख्रिस्टले गर्नुभयो, ख्रिस्टले चाहिँ उनमा जीवन ल्याउनु भयो। किन जब हामीमा ख्रिस्ट हुनुहुन्छ तब मात्र हामीमा जीवन हुन्छ। त बाइबलमा हामीलाई के भन्छ, राजदूत भनेर भनेको छ, येशू हामीमा नभएर त हामी राजदूत हुनै सक्दैन। कुनै पनि व्यक्तिमा जब ऊ ख्रिस्टमा छ, उसमा ख्रिस्ट हुनुहुन्छ, ख्रिस्ट हुँदा मात्रै त्यो जीवन हुन्छ त्यहाँ। त्यस कारणले तपाईँ र म ख्रिस्टमा परमेश्वरको इच्छा अनुसारको जीवन जिउनलाई हामीमा भएको ख्रिस्ट प्रकट हुने कुरा हो, गवाही त्यही हो। वास्तवमा पवित्र आत्मा आउनु भएपछि शक्ति पाउने कुरा त्यही हो, अनि हामी गवाही हुन्छौँ किनभने हामीमा ख्रिस्ट प्रकटित हुनुहुन्छ। होइन पहिला के थियो, येशू प्रभु संसारमा पितालाई प्रकट गर्न आउनुभयो, अब पवित्र आत्मा पठाएर संसारमा मण्डली स्थापना भयो। मण्डली भनेको तपाईँ र म। अब मण्डलीमा के हुन्छ, संसारको अगाडि परमेश्वर पवित्र रूपमा प्रकट हुनुहुन्छ। तपाईँ र मैले जिउने जीवन, तपाईँले मैले सोच्ने कुरा, तपाईँ र मेरो टोटल योजना फोकसमा के देखिन्छ, परमेश्वरको महिमा, परमेश्वर प्रकट। तर कति मान्छेहरूले विचार गरेको छन् संसारको भन्दा तुच्छ जीवन जिउने अनि म चाहिँ असल ख्रिस्ट, होइन, ख्रिस्टमा उनीहरू नयाँ सृष्टि भनेर भन्ने कुरा महत्त्वपूर्ण छ। पाँचौँ कुरा, जीवनको लक्ष्य र प्रभाव पनि ख्रिस्ट नै हुनुहुन्छ। मेरो जीवनको लक्ष्य र इन्फ्लुएन्स भन्ने शब्द छ नि अङ्ग्रेजीमा, मलाई सही बाटो धार्मिकतामा प्रभाव पार्ने पनि ख्रिस्ट नै हुनुहुन्छ, होइन। त्यस कारणले त्यसैले मेरो लागि चाहिँ जिउनु ख्रिस्ट हो, ख्रिस्ट ममा अब फेरि प्रकटित हुनुहुन्छ, रिप्रोड्युस मद्वारा ख्रिस्ट, मान्छेहरूले देख्दाखेरि ममा ख्रिस्ट देख्छन्। एउटा किताबमा मैले पढेको कुरा तपाईँलाई म भन्छु, बर्मामा मैले कहिलेकाहीँ भन्ने गर्छु नि, एडमिरम जट्सन, जट्सन भन्छ, 100 वर्षभन्दा अगाडिको कुरा होला, मिसिनेरी भएर गए, त्यहाँ कोही पनि भाषा पनि बुझ्दैन, सबै कुरा यति गाह्रो भयो, श्रीमती मर्यो, उसलाई धेरै गाह्रो भयो, त्यहाँ कति सतावट आयो, उसले छोडेन। अनि त्यसपछि 7 वर्षसम्म प्रार्थना गर्यो, मान्छेसँग जीवन जियो, हरेक कुरा गर्यो, एकजना विश्वासी भएन तर सात वर्षपछि बल्ल एकजना विश्वासी भयो र पछि अलिअलि विश्वासी भयो त्यसपछि त्यो गइसकेपछि अर्को मिसनरी गएर येशूको बारेमा त्यो अर्को मिसनरीले त्यहाँ मान्छेहरूलाई सुनाउन थाले अनि त्यहाँका मान्छेहरूले के भने थाहा छ वेट वेट पक्नुहोस् तपाईँले भनेको मान्छे त हामीले देखाएको थियौँ यहाँ आथ्यो भनाइको मतलब त्यो पछाडि जाने मिसनरीले येशूको बारेमा भन्दाखेरि बर्मामा भएका मान्छेहरू जसले जटसनलाई भेटेका थिए जटसनको जीवन र वचनमा उनीहरूले ठ्याक्कै येशू देखेका थिए अहिले अरूले भनेको कुराबाट उनीहरूले भन्दैछन् कि त्यो मान्छे त यहाँ आफ्नो त्यस कारण प्रियहरू तपाईँ र म जब येशू ख्रिस्टको जीवन जिउँछौँ नि हामी अधार्मिक मान्छे दुष्ट मान्छेले पनि तपाईँ र ममा ख्रिस्ट देख्छ हामी त के छौँ भने मन परेका मान्छे र मन नपरेका मान्छेसँग छुट्टै सम्बन्ध गर्छौँ छुट्टै वार्तालाप गर्छौँ एउटालाई बाहेक गर्छौँ अर्कोलाई नजिक हुन्छौँ यो संसारिक हो प्रिय यो शैतानको काम हो तपाईँ जतिसुकै विचार गर्नुहोस् परमेश्वरको मान्छे येशू प्रभुले के गर्नुभयो जब जब उहाँ सेवकाईमा निस्किनु भयो पापीहरूको बिचमा पुग्नुभयो उहाँहरूको अगाडि आएर के हुन्छ बेस्यमा फँसेको मान्छे परिवर्तन हुन्छ जक्कै जो चन्दा उठाउने परिवर्तन हुन्छ येशू प्रभु जहाँ जहाँ जानुहुन्छ पापीहरूको बिचमा कोरीहरूको बिचमा पुग्नुभयो ती सबै अभिषेक भए ती सबै शुद्ध भए प्रियहरू हो उहाँले परिवर्तन गर्नुभयो तपाईँ र ममा ख्रिस्टको आत्मा आयो भने हामीले को आफ्नो को अर्काको हामीमा भिन्नता हुँदैन हामीलाई येशूको आत्मा नराम्रो मान्छेले नि तपाईँ र ममा येशू देख्न थाल्छ छैटौँ कुरा ख्रिस्ट मेरो जीवनको पुरा गर्ने मुकुट हुनुहुन्छ पावलले ख्रिस्टलाई आफ्नो जीवनको मुकुटको रूपमा लिएको छ त्यसैले मेरो निम्ति चाहिँ जिउनु चाहिँ ख्रिस्ट हो मेरो टार्गेट मेरो लक्ष्य म बदलने अल्टिमेट भन्छ अङ्ग्रेजीमा सबभन्दा मुख्य कुरा तपाईँ र म येशूको आगमनसम्म ख्रिस्ट जस्तो हुने अहिले सुरु गर्नुभयो भने परमेश्वरको शक्तिबाट पवित्र आत्माबाट हामी त्यो हुन सक्छौँ हाम्रो आफ्नो शक्तिले त होइन अन्तिम कुरा सातौँ कुरा जे हुनुपर्ने हो ख्रिस्टमा मात्र हामी हुन सक्छौँ ख्रिस्टको जीवनको धड्कन पावलको जीवनमा थियो त्यसैले उनले गरेको सबै कुरामा ख्रिस्टको दया अङ्ग्रेजीमा कम्प्यासन भन्छ नि कम्प्यासन भनेको चाहिँ प्यासनेट भन्छ अङ्ग्रेजीमा त्यो भनेको जो जोस भित्रैदेखि सिनर्जी भन्ने शब्द अङ्ग्रेजीमा एउटा अर्को छ नेपालीमा यो सबै कुरा भन्न मलाई अप्ठ्यारो लाग्छ किनभने मलाई शब्द नै थाहा छैन तर एउटा कुरा मैले भन्न के खोजिरहेको छु भने तपाईँ र मेरो धड्कन यदि येशू ख्रिस्ट हुनुहुन्छ भने नि हरेक कुरा तपाईँ र मैले हेर्दाखेरि ख्रिस्टको जस्तै दया जागेर आउँछ उहाँको जस्तै चाहना जागेर आउँछ प्रेम जागेर आउँछ धैर्यता जागेर आउँछ दया जागेर आउँछ मान्छेहरूलाई सुसमाचार सुनाउने प्रार्थना गर्ने सहायता गर्ने तपाईँ र म ख्रिस्ट जस्तै देखा पर्छौँ प्रियहरू त्यसैले त्यस्तो खालको परिवर्तन नभएका व्यक्तिहरू अभिनय मात्रै गरिरहेका हुन्छन् कि तपाईँ र म अभिनय मात्रै गरिरहेको छौँ कि हाम्रो जीवनमा अझै पनि पापहरू छन् कि यो तपाईँले डिसिजन गर्ने हो आज मैले भनेको कुराले कोही मान्छेलाई खुसी लाग्न सक्छ कसैलाई बेखुसी तर थाहा छ मेरो लागि के महत्त्वपूर्ण हो मान्छेलाई खुसी होइन परमेश्वरलाई खुसी परमेश्वरलाई खुसी एउटा पास्टर रहेछ अरे प्रचार गर्दो रहेछ अरे अनि त्यो मण्डलीमा मान्छेहरू घट्न थालेछ अरे अनि त्यहाँको केही मान्छेहरूले आएर के भन्नु रहेछ अरे भने नि मलाई त्यो उदाहरण याद आयो तपाईँलाई म भनिदिइहाल्छु तपाईँ सिकाउने मान्छेले सुन्नुपर्छ अनि उसले त्यो अरू मान्छेले भनेछ अरे यसरी प्रचार नगर्नुहोस् न तपाईँले यसरी प्रचार गर्दाखेरि मान्छेहरू घट्यो अनि उनले चाहिँ ख्रिस्टलाई प्रचार नगर्यो भनेदेखि मान्छेहरू खासमा ख्रिस्टमा आउन सक्दैन उनको मुख्य कुरा चाहिँ मान्छे खुसी भएर आउने भन्दा पनि मान्छेले नयाँ जीवन पाउनु पर्ने कुरा महत्त्वपूर्ण थियो त्यो अर्को दिन म तपाईँलाई त्यो पुरै खिस्सा भन्नेछु तर कतिचोटि मान्छेहरू परमेश्वरको वचन जस्तो छ त्यो अरूलाई भन्न डराउँछन् तर थाहा छ तपाईँलाई जसले त्यो क्लियर भनिदिन्छ नि त्यो तपाईँको सबभन्दा नजिकको र तपाईँलाई प्रेम गर्ने मित्र हो किनभने हामी सबैको लागि एउटै बाटो छ जबसम्म पश्चाताप गर्दैनौँ बदलिँदैनौँ जबसम्म सबै संसारिक कुरा त्याग्दैनौँ हामी ख्रिस्टको हुन सक्दैनौँ नि हामी ख्रिस्टको नभएर सबैको मनपर्ने भएर बसेर त काम लाग्दैन नि तपाईँलाई मनपर्ने कुरा आएर केही काम लागेन नि तपाईँ र ममा ख्रिस्ट झल्किनुपर्छ हामी तारा झैँ चम्किनुपर्छ पावलको जीवनमा चारैतिर तल माथि दाहिने बायाँ सबै खालि ख्रिस्ट हुनुहुन्थ्यो। पवित्र आत्माद्वारा जब ख्रिस्ट उनको जीवनमा जन्मनु भएको थियो उसले टोटल यो कुरा देखेका थिए। अनि तपाईँलाई थाहा छ नि यो के भन्छ त्यो दामस्कसको रोडमा पावलको जीवनमा त्यही दिन परिवर्तन भयो, त्यही दिन उनले देखे ख्रिस्टमा भएको जीवन। अनि त्यही कारणले उनले यहाँ दोस्रो कोरन्थी 5:17 के भन्छ, यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। त्यस कारणले तपाईँ र म जो सेवकाई गर्छौँ नि यो कुरो हरेक विश्वासीमा हुनुपर्छ। यो नै परमेश्वरको सुसमाचारको काम हो, तपाईँ र मलाई नयाँ बनाउने, तपाईँ र मलाई धार्मिकतामा डोर्याउने, तपाईँ र मलाई परमेश्वरको आज्ञा बोलावट अनुसारको जीवन जिउनमा त्यसको चालमा हिँडाउने, यो नै कुरा हो। तर त्यो कुरा हुनलाई हामीले ख्रिस्टलाई प्रभुको रूपमा स्वीकार्नुपर्छ कि हामी नयाँ भएका छौँ, त त्यो केवल ख्रिस्टमा मात्रै सम्भव छ। अनि पावलले त्यही कुरा देख्दछ, ख्रिस्टमा नयाँ भएको। त्यस कारणले ख्रिस्ट नै नयाँ हुनुहुन्छ, अथवा ख्रिस्टमा अरू पुरानो केही रहँदैन। पुराना कुराहरू उनको भित्री अन्तस्करणबाट सदाको निम्ति मेटिसकेको छ, अब सबै कुरा नयाँ आएको छ, अब उनी नयाँ कुरामा जिउन थालेका छन्। पुरानो त उसको आदतै छैन, सबै कुरा निस्क्यो, अन्धकार गइसक्यो। ख्रिस्टलाई भेट्नु अघि उनी पुरानो जीवनमा जिउँथे। वास्तवमा एफिसी तपाईँले एफिसीमा 1:2 हेर्नुभयो भने पुरानो जीवनमा मरेको तर परमेश्वरको अनुग्रहमा हामीलाई नयाँ बनाउनु भयो भनेर त्यहाँ छ, जीवित बनाउनु भयो भन्ने छ। तपाईँले 2:1-2 पढ्नुभयो भने प्रष्ट देख्नुहुन्छ, यो सबै कुरा परमेश्वरको अनुग्रहमा उहाँले सित्तैमा गर्नुभयो। 3:4-5 तपाईँले हेर्नुभयो भने प्रष्ट त्यो देख्नुहुन्छ, होइन? तर कतिजना मान्छेहरूले यो कुरो बुझेका छैन, त्यस कारणले हामीले यसलाई एकदमै गहिरो प्रकारले विचार गर्न जरुरी छ। पावलले जब यो येशु ख्रिस्टलाई दमस्कसमा भेट्छन् उनको त्योभन्दा अगाडिको जीवन सदाको लागि त्याग्छ। तपाईँले फिलिपी 3:1 हेर्नु भने यो कुरा देख्नुहुन्छ, अरू सबै कुरालाई फोर्मुले तुल्य बेकार ठान्छन् किनभने पुरानो कुरा त बितिसक्यो, होइन? यस संसारको हिसाबले महत्त्व दिने कुराहरू धेरैचोटि तपाईँ र म संसारकै हिसाबको कुरा, म मेरो धेरै साथीहरू छन्, क्रिस्चियनहरू छन्, अक्रिस्चियनहरू छन्, मान्छेहरू संसारकै कुरामा हिँडिराखेका हुन्छन्। ख्रिस्टमा विश्वास गरेर पनि अब जागिरकै पछि पैसाकै पछि लाग्नै पर्यो, होइन? गाडी राम्रो चाहियो, घर राम्रो चाहियो, अघि मैले भने नि। अब यहाँ फिलिपीमा 3:1 पावलले के भन्छ, त्यही दिन उनले यो देखेका थिए, जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले ख्रिस्टको खातिर हानि नै ठाने। तपाईँले त्योभन्दा अगाडि पढ्नुभयो भने संसारिक तवरबाट मान्यता भएका कुराहरू, फरिसीहरूमा फरिसी, हिब्रूहरूमा महाहिब्रू, अनि त्यो सबै कुरा उसले भन्दछन्, तर ख्रिस्टमा ती सबै कुरा हानि, ख्रिस्टको खातिर ती सबै कुरा हानि ठाने भनेर उनले भन्दछन्। अनि यहाँनिर साँच्चै भनियो भने ख्रिस्ट येशु मेरो प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्छु, ख्रिस्टलाई प्राप्त गर्न सकु भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु, अनि ती सबैलाई फोहोर मूल्य तुल्य म गन्दछु। तर तपाईँले देख्नुहुन्छ धेरै मान्छेहरू यस्तो गन्दैन, उनीहरू संसारकै निम्ति जिउँछन्। त्यही कारण त मण्डलीमा फुट आउँछ, धेरै किसिमको व्यभिचार, धेरै किसिमको अपवित्रताका कुराहरू, भ्रष्टाचारका कुराहरू तपाईँले देख्नुहुन्छ। जसले ख्रिस्टलाई प्रभु बनाएर आफैलाई सुम्पिन्छ, यो पावलको जस्तो जिउनु ख्रिस्ट, ती सबै कुरा उसले त्यागेको हुन्छ। त्यसैले पावल त महानै थिए पहिला पनि, तर ख्रिस्टलाई प्राप्त गर्दा यी सबै कुरा उनले त्यागे। त्यसकारण जब ख्रिस्टले येशूलाई भेट्नुभयो, के अरे, जब पावलले ख्रिस्टलाई भेटे, अब उनको जीवनमा पुरानो कुरा सबै फोहोर मूल्य तिर्यो, किनभने उसले कुन कुराको महत्त्व र मूल्य छ भनेर बुझे, होइन? अनि पुरानो कुरा उनबाट हटाइयो, अब उसको जीवनमा सबै कुरा नयाँ भयो। अब पुरानो कुरा उसको पुरानो कुरामा, पुरानो जीवनमा फर्केर उनी जाँदैनन्। कहिलेकाहीँ मान्छेहरू पुरानो कुरामा जान्छ नि, होइन? कहिलेकाहीँ पुरानो, अनि धेरैचोटि मलाई यो याद आउँछ, हामीलाई यो धीरज अलिकति अझ विशेष गरी आफ्नो परिवारमा, आफ्नो छोराछोरी श्रीमतीको अगाडि हामी छिट्टै रिसाउँछौँ, छिट्टै झर्किन्छौँ। तर ख्रिस्टको आत्माले तपाईँ र ममा काम गरे हो भने चाहिँ त्यो कुरो नि बद्लिन्छ नि, किनभने तपाईँ र ममा त ख्रिस्टको स्वभाव देखिनुपर्छ नि, होइन? किनभने पुरानो कुरा त बित्नुपर्छ नि। त्यस कारणले त्यो सबै कुरा, पुरानो कुरा सँगै पुरानो जीवन जीवन चाहिँ त्यागिएको हुन्छ हैन अब नयाँ आएको हुन्छ हामी सबै कुरामा बदलिएका हुन्छौं त्यो नयाँ जीवनमा चाहिँ आनन्द चमक उत्साह उमंग अनि ख्रीष्टको भरपूरी हामीले पाएका हुन्छौं अनि त्यही कुरामा हामी बढ्दै फैलिँदै जाँदछौं अनि बाइबलमा धेरै यसको बारेमा लेखेको छ हामीलाई थाहा छ पावलको जीवन जब दमस्कसको रोडमा परिवर्तन भयो त्यहाँदेखि उनले संसारलाई संसारको कुराहरूलाई त्यागे तर परमेश्वरको कुराको निम्ति येशूको महिमाको निम्ति जिउनलाई उसले आफैलाई समर्पण गर्दछन् सबै कुनामा आफ्नो जीवनको सबै कुनामा अब ज्योति नै ज्योति चम्कन्छ मैले अघि नै भनिसकेँ यद्यपि उनी रोमी झ्यालखानमा छन् त्यो झ्यालखानको अँध्यारो कोठरी कोठामा ख्रीष्टको ज्योति उनको हृदयमा चम्किएको हामी देख्दछौँ किनभने उनको फोकस उनको ध्यान येशूमा मात्र छ त्यस कारण उनले भन्छन् मेरो निम्ति जिउनु ख्रीष्ट अनि कहिलेकाहीँ एक्कासी मानिसहरूको जीवनमा पाप आउन सक्छ परीक्षा आउन सक्छ तर जसले ख्रीष्टलाई आफ्नो जीवन बनाएको छ त्यो कुराहरूमा ऊ फस्दैन होइन परीक्षामा ऊ पर्दैन अनि पापले उसलाई फसाउँदैन त्यस कारण हामी पाप भनेको के हो भनेर पनि बुझ्नुपर्ने हुन्छ त्यसरी चाहे जे आओस् होइन खेदो आओस् विरोध आओस् घटिकमी होस् जुनसुकै अवस्था होस् कचोटि तपाईँहरू मेरो जीवनमा भन्या जस्तो कुरा नहोस् कतिजना मान्छेहरू चाहिँ फापेन भन्छ नि होइन कतिजना मान्छेहरू बिरामी भयो भनेदेखि चाहिँ उसले पाप गरेको थियो बिरामी भयो मुख्य कुरा चाहिँ तपाईँहरू मेरो हृदय ख्रीष्टमा छ कि छैन त्यो मुख्य कुरा हो परमेश्वरले बिरामीबाट पनि चङ्गाइदिनु सक्नुहुन्छ अभावमा पनि भरपुरी दिन सक्नुहुन्छ तर रोमी झ्यालखानमा परेको पाव सबभन्दा दुःख उसले शारीरिक रूपमा भोगिराखेको थियो कति कोरा पनि खाएको थियो उनले आफैलाई असफल ठानेन किनभने ख्रीष्टको आत्मिकी आशिषमा उनी भरिएर आनन्दित अनि अवर्णनीय आनन्द भनेर पावलले भनेका छन् त्यस कारणले ख्रीष्टमा जिउनु चाहिँ सुरुदेखि अन्तसम्म पावलको जीवनमा यो देखिन्छ अनि यही अवस्था निरन्तर बढेको देखिन्छ किनभने परमेश्वरको अनुग्रह सुसमाचार चाहिँ अनुग्रहको सुसमाचार हो त्यस कारण तपाईँ र म जब येशूमा विश्वास गर्छौँ हामी अनुग्रह भनेको तपाईँले परमेश्वरबाट आउने शक्ति भन्दा बुझिन्छ अनुग्रह भनेको चाहिँ परमेश्वरबाट आउने शक्ति हामीलाई जुनसुकै अवस्थामा परमेश्वरले दिने शक्तिले हामीलाई सुरक्षा दिन्छ हामीलाई सहायता गर्छ हामीलाई भरपूरी दिन्छ हामीलाई आनन्द दिन्छ होइन अनि वास्तवमा रोमी के भन्छ यो दमस्कसको रोडमा पावल जाँदै गर्दा के थियो उसको हातमा थाहा छ प्रधान पुजारीले दिएको पुर्चा के भन्छ त्यसलाई एउटा चिठी त्यो चाहिँ ख्रिस्चियनहरूलाई पक्रेर झ्यालखानमा हाल्ने पिट्ने त्यो चिठी थियो त्यो चिठी कहाँ गयो त्यो चिठी अब पुरानो त्यागिसके अब त ख्रिस्ट नयाँ ख्रिस्ट प्रभु उसको निम्ति जिउनु ख्रिस्ट त्यो चिठी गयो प्रियहरू हामी कतिजना पुरानो चिठी बोकिरह हुन्छ पुरानै कुरा गरिरह हुन्छ यही संसारकै तवरले विचार गरिरह हुन्छ परमेश्वरको प्रेम परमेश्वरको मिलाप परमेश्वरको शान्तिलाई पछ्याएका हुँदैन त्यसकारण हामीले हाम्रो जीवनमा सबै नयाँ देख्छौँ जब हामी सबै उहाँलाई सुम्पन्छौँ तब मात्र हाम्रो नयाँ जीवन सुरु हुन्छ सबै कुरा पुरानो बितेको हुन्छ नयाँ आएको हुन्छ त्यस कारणले दमस्कसको रोडमा उनले ख्रीष्टलाई जब विश्वास गरे त्यहाँदेखि उसो सबै पुरानो उनले त्यागेका छन् सबै उहाँको अनुग्रहमा आफैलाई सम्पूर्ण रूपमा पाएका छन् ख्रीष्टले सम्पूर्ण रूपमा बचाउनु भएको छ अनि हामी ख्रीष्टमा यसरी रहन सक्छौँ त्यस कारण तपाईँ र म पनि जब ख्रीष्टमा विश्वास गर्छौँ हामीले सम्पूर्ण रूपमा उहाँलाई आफ्नो जीवन सुम्पेको हुनुपर्छ हाम्रो जीवनमा ख्रीष्टको महिमा ख्रीष्ट नै हाम्रो निम्ति जिउनु चाहिँ ख्रीष्ट हो भन्ने कुरा चाहिँ हामी बुझ्दछौँ वास्तवमा पावलको ख्रिस्चियन जीवन 33 वर्ष जतिको थियो होला तर त्यो 33 वर्ष उनले कसरी बिताए त्यतिखेरका मण्डली सुरु गर्नेमा पावल एक नम्बरमा छन् उनको प्रत्येक मिसिनरी यात्रा भन्छ मा मण्डलीहरू सुरु गरेका छन् हामीले नाम लिन्छौँ नि अस्ति भर्खरै हामीले प्रकाशको पुस्तकमा भएको 7 वटा चर्चहरू यी चर्चहरू पावलद्वारा नै सुरु भएका थिए रोमी चर्च पनि पावलले सुरु गरेका होइनन् तर पावलले बनाएका चेलाहरूबाट भएको छ कतिवटा मण्डलीहरू पावलले बनाएका चेलाहरूद्वारा भएका थिए जस्तो कलसीको मण्डली पनि होइन थिएटराको मण्डली पनि यसरी प्रयोग गरेका थिए उनी आफ्नो जिउने कुराको लागि पाल बनाउने काम गर्थे, टेन्ट मेकिङ भन्ने शब्द त्यहीँबाट आयो। त्यसरी प्रियहरू, तपाईँ र ममा आज एउटै ज्वलन्त कुरा जलिराखेको, ख्रिस्टमा जिउने, ख्रिस्टको महिमा योजना पुरा गर्ने, यो कुरो चाहिँ परमेश्वरको योजनामा छ, तपाईँ र मेरो बोलावटमा छ। अनि यो सबै कुरालाई प्रष्ट बुझ्न जरुरी छ ताकि हामीले परमेश्वरको सेवा गर्दाखेरि हामी गलत प्रकारको उदाहरण बन्दैनौँ। मानिसहरूको अगाडि तपाईँ र मेरो नैतिकता ठिक छैन, यो अङ्ग्रेजीमा चाहिँ एकाउन्टेबिलिटी भन्छ, अर्को चाहिँ इन्टेग्रिटी भन्छ, निष्ठा र पारदर्शिता। हरेक कुरामा, मान्छेले देख्ने कुरामा मात्रै होइन, परमेश्वरको अगाडि सेकेन्ड सब कुरा। त्यसैले ख्रिस्टमा विश्वास गरेका व्यक्ति साँच्चै बदलिएका छन्, सम्पूर्ण रूपमा बदलिया छैन भने तपाईँले झुटा कुराहरू गरिरहनुहुन्छ। कुनै पनि ठाउँमा अलिकति परमेश्वरलाई तपाईँले महिमा दिनुहुन्न। अनि मैले अहिले भन्दाखेरि तपाईँलाई नलाग्न सक्छ, मेरो कुरा सुन्नु तपाईँको लागि आशिष हो, तपाईँलाई नोक्सान लाग्ने जस्तो लाग्छ, मेरो फाइदा गयो, होइन, तपाईँलाई नाफा हुन्छ, तपाईँको अनन्त जीवन पक्का हुन्छ, तपाईँको ख्रिस्टको भरपूरिता पक्का हुन्छ, तपाईँको जीवन ख्रिस्टमा चम्किन्छ, संसारका अभिलाषाहरू जान्छन्, ती पाप हुन्, त्यसले नै ख्रिस्टलाई क्रुसमा मारेको हो। तपाईँ ख्रिस्टमा शक्तिशाली हुन सक्नुहुन्छ। हामी बाहिरी कुरा देख्ने कुरामा सफलता, सम्पन्नता, शक्तिशाली त्यो कुरा देख्छौँ, अनि मलाई थाहा छ धेरै जस्तो क्रिस्चियन पनि, अगुवा भएकाहरू पनि बाहिरी सफलताको पछि लागेको देख्छु। विशेष गरी आजकल त फेसबुकले गर्दाखेरि कसले कसको पछि लागेको देख्नु पनि एकदम सजिलो छ। म कसैको न्याय गर्दिनँ, किन त्यो पनि मेरो काम होइन, तर देखिन्छ प्रियहरू हो कि तपाईँ र ममा त्यस्तो सफलताको पछाडि लाग्ने, सम्पन्न भएको व्यक्तिको पछि, शक्तिशाली मान्छेको पछि लाग्ने बानी छ। ख्रिस्ट बाहेक अरूको पछि लाग्ने मूर्ति पूजा हो। प्रियहरू हो, हामीले सबैलाई एउटै समानताले विचार गर्नुपर्छ, एउटै तराजुमा जोख्नुपर्छ। हामी बराबरी, गरिब धनी केही फरक छैन, किनभने ख्रिस्ट हाम्रो प्रभु हुनुहुन्छ, उहाँले त्यही गर्नुभयो। परमेश्वरमा भएको व्यक्ति त्यस्तो हुन्छ। आत्मिकी रूपमा नयाँ ख्रिस्टको सम्बन्धमा मजबुत भएको व्यक्ति सबै पाप त्यागेको हुन्छ। परमेश्वरलाई उसले आफ्नो मुख्य कुरा, परमेश्वर प्राप्त गर्ने कुरा नै मुख्य हुन्छ। संसारको चाल र संसारको सफलता, संसारको महिमा उसको महत्त्व हुँदैन। अनि हामी आगोद्वारा खारिएका हुन्छौँ, येशूको क्रुसले हामीलाई खारेको हुन्छ। अनि प्रभु आफैले भन्नुभएको छ, वास्तवमा यो सबै ठाउँमा जोडिन्छ, कलसीमा पढ्नुहोस्, एफिसीमा पढ्नुहोस्, फिलिपीमा पढ्नुहोस्, पत्रुसमा पढ्नुहोस्, येशू प्रभुको सुसमाचारमा पढ्नुहोस्। सुसमाचारमा युहन्ना 15 अध्यायमा हेर्नुभयो भने त्यहाँ येशू प्रभुले के भन्नुहुन्छ, प्रष्ट भन्नुहुन्छ, तिमीहरू हाँगा हो, म दागको बोट हुँ। अनि तपाईँलाई थाहा छ दागको बोट, हामी कसरी हाँगा भयौँ भने, यो कलामी गर्ने भन्छ नि, ग्राफ्टेड भन्छ, हामी त पहिला येशूको बोटको हाँगा थिएनौँ, अहिले येशूको बोटको हाँगा भयौँ। कसरी? येशू ख्रिस्टमा विश्वास गरेर पवित्र आत्माद्वारा हामी कलमी भयौँ। अर्कै रुख लगेर यो कलमी गरेर थाहा छ तपाईँलाई, त्यहाँ लगेर जोड्छ नि, हामी येशूद्वारा परमेश्वरमा जोडियौँ। त्यसरी अब येशू चाहिँ बोट हुनुहुन्छ, हामी हाँगा भएका छौँ। त्यो हाँगाको अस्तित्व बोट बिना हुँदैन, हाँगामा सबै कुरा बोटबाट आउँछ। अनि वास्तवमा बोट भनेको पुरै हाँगा पनि बोट हो। तपाईँ र म येशूको भाग हौ, हामी एक्लै हुनै सक्दैन। त्यस्तो खालको क्रिस्चियनिटी तपाईँ र म आफ्नो इच्छा पुरा गर्ने, संसारिक सफलताको पछि लाग्ने काम लाग्दैन प्रियहरू। त्यस कारणले ख्रिस्टलाई प्रभु स्वीकारेर मात्रै हामीले मुक्ति पाउँछौँ। रोमी 10 छ नि, 9-10 पद होइन, त्यही भन्नु खोजेको हो होइन। त्यस कारणले यो युहन्ना 15 अध्यायमा तपाईँले देख्नुहुन्छ, म दागको बोट हुँ, तिमीहरू हाँगा हो, ममा रहेनौ भने तिमीले केही गर्न सक्दैनौ। त्यहाँ येशूले भन्नुहुन्छ दागको बोट, पूर्ण रूपमा उहाँ एउटा डाक्लो मात्रै होइन कि, पुरा पाप, पुरा फल, पुरा तपाईँ र म पनि पार्ट अफ येशू हुन्छौँ, किनभने हामी येशूका शरीरका अङ्ग हुन्छौँ। मण्डलीको शिर येशू हुनुहुन्छ, मण्डलीका विश्वासीहरू जति येशूको शरीरका अङ्गहरू हुन्। हरेक लोकल मण्डली तपाईँ र मेरो व्यावहारिक कुरा पुरा हुन्छ। त्यस कारण आफ्नो मण्डलीमा समर्पित हुने कुरा महत्त्वपूर्ण छ। कोही पनि मान्छे मण्डलीमा पक्का नजोडिएर त्यहाँको सहभागिता नजनाएर त्यहाँको के भन्छ त्यसलाई एक्सन भनौँ त्यहाँको क्रियाकलापमा आफ्नो जिम्मेवारी नलिएर येशूको शरीरको काम पुरा गर्दैन। यो अरू धर्म मान्ने जस्तो कोठामा बसेर मानिँदैन। विश्वासमा येशू प्रभु हामीमा हुनुहुन्छ, हरेक विश्वासीहरू मण्डलीमा येशूको शरीरका अङ्गहरू अनि त्यसको शिर, त्यस कारण दाखको बोट उहाँ हुनुहुन्छ अनि उहाँद्वारा नै हामी सबै कुरा पाउँछौँ। त्यस कारणले ख्रिस्टलाई पछ्याउने भनेको चाहिँ सम्पूर्ण रूपले येशूमा समर्पित हुनुपर्ने, उहाँमा भरोसा गर्नुपर्ने, तब मात्र त्यो हाँगा चाहिँ सही प्रकारले फल फलाउने, सही प्रकारले परमेश्वरको महिमा दिन सक्ने हुन्छ, जीवित रहन सक्छ। अनि येशू प्रभुमा सबै कुरा त्यसरी हुनसक्छ। ख्रिस आफै ममा भएर जीवित र फल मलाई फलदायी बनाउनुहुन्छ, मेरो निम्ति जिउनु ख्रिस्ट भनेर पावलले भन्छन्। हामी सबैले भन्न सक्छौँ यदि ख्रिस्टलाई हामीले आफ्नो जीवनमा मुख्य कुरा बनाउँछौँ भनेदेखि, होइन म ख्रिस र म एक भएका हुन्छौँ। मेरो जीवनमा ख्रिस्टद्वारा आएको कुराहरूद्वारा ख्रिस्टको महिमा दिने फलहरू फल्छ। हरेक व्यक्तिमा त्यो फल फल्नुपर्छ। तपाईँ र ममा तितोपनाको, घमण्डको, ईर्ष्याको, लोभको, स्वार्थको फल छ। मान्छेहरूको गनगन गर्ने, कुरा काट्ने, एकले अर्काको विरोध गर्ने, एकसँग चाहिँ नजिक अरूसँग चाहिँ टाढा, एउटा कुरा एउटा लगाउने, त्यो फल चाहिँ के फल हो? शैतानको फल हो नि, पाप स्वभावको फल हो, प्रियहरू हो। हामी कतिले कुरै बुझेका छैनौँ, हामी त शैतानको कमारो भइरहेछ भन्ने छ ख्रिस्टको, तर काम चाहिँ शैतानको। एकदम जरुरी छ हरेक व्यक्तिले आफैलाई जाँच्न जरुरी छ। हामी अनन्तताको लागि येशु ख्रिस्टसँग एक हुन्छौँ अनि त्यही कुरो पावलको प्रार्थना हो। पापबाट शुद्ध हुने ख्रिस्टको ज्ञान, अनि तपाईँलाई मैले एफिसीमा त्यो कुरा उनले भन्छन्, पापबाट शुद्ध हुने ख्रिस्टको ज्ञानबाट तिमीहरू भरिएका हौ। एक दुईवटा पदहरू अरू मैले पढ्न चाहन्थे तर मसँग त्यो यो एकचोटि यो पनि पढ्न चाहन्छु। प्रथम दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूका सहभागीको निम्ति म धन्यवादी छु। फिलिपीका विश्वासीहरू सुसमाचारमा सहभागी भएको कुरा पावल धन्यवादीको कुरा गर्दैछ। त्यसैले के देखाउँछ यसले? तपाईँ र म सुसमाचारमा सहभागी हुनुपर्ने रहेछ नि, त्यो सही कुरा रहेछ नि त। मलाई यो दृढ विश्वास छ, जसले तिमीहरूमा एउटा काम, असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रिस्टको दिनमा त्यो पुरा गर्नुहुनेछ। उहाँले नै त्यो येशू ख्रिस्टको दिनमा पुरा गर्नुहुनेछ, त्यहाँ त्यो कुरो हामी देख्दछौँ। अनि यहाँनिर फिलिपी यो अघि तपाईँलाई मैले पढिसकेँ, मेरो प्रार्थना यही छ कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन्झन प्रशस्त हुँदै जाओस्, यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खोट्याउन सक र ख्रिस्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक, परमेश्वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रिस्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हुन सक। तपाईँलाई मैले अर्को एउटा दुईटा पद पढ्न चाहन्छु, मसँग यहाँ छ भनेदेखि पहिलो वेट दोस्रो तिमीथि वास्तवमा यो पावलको जीवनको गवाही हो। दोस्रो तिमोथी 4:7, मैले उत्तम लडाईँ लडेँ भनेको कस्तो खालको लडाईँ लडेका रहेछ पावलले, तपाईँले विचार गर्नुहोस्। मैले दौड सिद्ध्याएँ, कस्तो दौड सिद्ध्याएँ, मैले विश्वासलाई बचाइराखेँ। त्यसमा तपाईँ र मैले पनि लडाईँ लड्ने कुरा छ, त्यो लडाईँ लड्ने शक्ति पवित्र आत्माले दिनुहुन्छ, त्यो लड्ने बाटो पवित्रताको बाटो हो। अनि दौड सिद्ध्याएँ, मेरो जीवनमा परमेश्वरको इच्छा अनुसारको धार्मिकता अनुसारको जीवन जिउने यात्रालाई मैले सिद्ध्याएँ, अनि ती सबै समय मैले विश्वासलाई बचाइराखेँ। यो पावलको गवाही हो, अनि तपाईँ र मेरो गवाही यही हुनुपर्छ, तपाईँ र मेरो गवाही यही हुनुपर्छ। अनि अर्को एउटा पद म तपाईँलाई पढ्न चाहन्छु, यस कारण पश्चाताप गर्नुहोस् र फर्कनुहोस् कि तपाईँहरूको पाप मेटिउन् र परमेश्वरको उपस्थितिबाट आनन्दको समय आओस्। यदि हामीमा त्यस्ता कुराहरू छन् भनेदेखि, जुन कुराले परमेश्वरको महिमा हुँदैन भनेदेखि, हामीलाई परमेश्वरको वचन के हो? पस्ता. पस्ता भनेको चाहिँ मन परिवर्तन गरेर संसारको आफ्नो पहिलाको पुरानो मार्ग छोडेर येशूको मार्गतिर पछ्याउने, यो पश्चाताप हो. होइन, यो पश्चाताप भनेको चाहिँ पछुतो होइन कि, यो चाहिँ दिशा बदल्ने, बानी बदल्ने, येशूलाई पछ्याउने. त्यसकारण वास्तवमा हामीले युहन्नाको सुसमाचार के अरे पहिलो युहन्ना 1:9 त्यही कुरो पाउँछौँ. यदि हामीले हाम्रो पाप स्वीकार गर्यौँ भने उहाँले हाम्रो पापबाट क्षमा गर्न र सबै अधर्मबाट शुद्ध गर्न उहाँ विश्वासयोग्य हुनुहुन्छ, धर्मी हुनुहुन्छ भनेर त्यहाँ लेखिएको छ. त्यस कारणले तपाईँलाई मैले यो नयाँ जागृति झुन्ड कुरा गर्दै गर्दा म प्रष्ट एउटा कुरा तपाईँलाई म पार्न चाहन्थेँ. फर्स्ट वी मस्ट वक वर्दी वर्दी अफ द गास्को, सुसमाचारको योग्य चालमा हामीले हिँड्नु पर्यो. हामीले बुझ्नु पर्यो कि क्रिस्चियनिटी के हो. हामी कतिजनाहरू यो अहिलेको नेपालको जुनसुकै ठाउँमा राजनीति त्यस्तै छ, किनभने संसारको मान्छे ख्रिस्टमा नहुँदाखेरि उसमा भएको आत्मा अर्कै हो. ख्रिस्ट बिना कुनै पनि आत्मा धार्मिकता सोच्न सक्दैन, यो कुरो प्रष्ट हो. त्यही कारण हामीले क्लियर विचार गर्नुपर्छ, साँच्चै तपाईँ र म ख्रिस्टका हौँ भनेदेखि हामीमा ख्रिस्टको आत्मा, ख्रिस्टको सोच, ख्रिस्टको सिद्धान्त, उहाँको धार्मिकता, उहाँको प्रेम, उहाँको चरित्र त्यो हामीमा बन्छ. अनि त्यो कुरोको लागि हामीले समर्पित गर्नुपर्छ. प्रियहरू हो, हामीलाई परमेश्वरले दिनुहुन्छ संसारिक नै जीवनको लागि, आफ्नो आत्मा नबेच्नुहोस्। त्यही कारणले येशू प्रभुले भन्नुहुन्छ नि, सारा जगत हात पारेर आफ्नो आत्मा गुमाउँछ भने के लाभ. त्यस कारणले परमेश्वरलाई येशू प्रभुले त्योभन्दा अलिकति अगाडि भन्नुहुन्छ, ईश्वरको राज्य पहिला खोजी गर र उहाँको धार्मिकता, अरू सबै कुरा थपिनेछ. सो ईश्वरको राज्य खोजी गर्ने भनेको चाहिँ ख्रिस्टलाई जीवन बनाउने. जबसम्म त्यो कुरो हुँदैन प्रिय, तपाईँ र म खासै ख्रिस्टको, यो संसारमा धेरै किसिमको चर्च छ, मैले भन्छु तपाईँलाई, म जहाँ बसिराखेको छु नि 50% भन्दा बढी चर्च चाहिँ ख्रिस्टलाई मान्ने चर्च जस्तो छैन, पवित्र आत्माको अगुवाईमा छैन. यो सोसियल गस्पल भन्छ, तपाईँले त्यसको शब्द जान्नुहुन्छ जान्नुहुन्न, यो सोसियल जस्टिस भन्ने शब्द छ नि, राम्रो लाग्छ वास्तवमा, अत्याचार परेका मान्छेहरूलाई सहायता गर्ने कुरो राम्रो लाग्छ, तर येशूलाई नउचाल्ने जीवन, जति सुकै सोसियल काम गरोस्, न्याय गरोस्, काम लाग्दैन प्रियहरू. त्यस कारण तपाईँ र मेरो फोकस येशू हो कि यो संसारको न्याय निसाब हो, येशू हो कि आफ्नो सफलता स्वार्थ हो, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो. जबसम्म तपाईँ येशूलाई नै पहिलो प्राथमिकतातिर अगाडि बढ्नुहुन्न, हरेक कुरा तपाईँको जीवनमा येशूको वचन, उहाँको अगुवाई, उहाँको इच्छाले डोमिनेट गर्दैन, त्यो तपाईँको प्यासन हुँदैन, तपाईँले गरेको सेवाकाईमा वास्तविकतामा फल फल्दैन, अनि वास्तवमा परमेश्वरको राज्यको विस्तार त्यसरी गर्न सकिन्न. त्यही कुरो म विश्वास गर्छु, हामी एकअर्कालाई विश्वास गरौँ. आउनुहोस् हामीहरू प्रार्थना गरौँ. प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ, जुन वचनहरू हामी हेर्दै थियौँ पावलले भनेको कुरा, झेलखानमा बसेर तर उनको जीवनमा तपाईँको ज्योति चम्किएको थियो. दमस्कसको रोडमा जब ज्योति देखे उनी घोप्टो परे, त्यही दिन उसको जीवनमा ज्योति सुरु भयो, अब कहिले अँध्यारो भएन. प्रभु, हामी पनि पावलसँगै भन्न सकौँ, मेरो निम्ति जिउनु ख्रिस्ट. हामी हरेकलाई, यदि हामी काहीँ कमजोरी छौँ, कुनै कुरामा सुध्रिनु छ, तपाईँको अनुग्रह आओस् प्रभु, ताकि हामी धार्मिकतामा बढौँ, ताकि हामी अरूको अगाडि ख्रिस्टलाई चम्काउँ, उहाँको मुहारमा हाम्रो ख्रिस्ट, हाम्रो मुहारमा ख्रिस्ट चम्किनु भएको होस्, एउटा महिमादेखि अर्को महिमामा बदलिँदै जाने व्यक्तिहरू हामीलाई बनाउनुहोस्, ताकि हामी यो संसारमा छँदा तपाईँको महिमाको निम्ति जिउन सकौँ, धेरैभन्दा धेरै आत्माहरूलाई तपाईँको राज्यमा हामी ल्याउन सकौँ. तपाईँ परमेश्वरले हामीलाई चलाउनुहोस्, येशू प्रभुको नाउँमा, आमेन.